चलिए रिकॉर्डिंग शुरू कर देंगे। ओके चलिए कहाँ शुरू करते हैं। अल्हम्दुलिल्लाह वकफा वसलाम अला इबादिल्लज़ीन अस्तफा अम्मा बाद अऊज़ु बिल्लाहि मिनश शैतानिर रजीम बिस्मिल्लाहिर रहमानिर रहीम वल फज्र व लयालिन अशर व शफ्अ वल वतर वल लैल इज़ा यसर हल फी ज़ालिका क़स्मुन लिज़ी हजर अलम तर कैफ़ फ़अल रब्बुका बिआद इला अल आख़िर सुभान रब्बिका रब्बिल इज़्ज़ति अम्मा यसिफून وسلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم أرنا الحق حقا وارزقنا اتباعه وأرنا الباطل باطلا وارزقنا اجتنابه ربنا زدنا علما कि जो हम दुआ पढ़ते हैं ना हर क्लास से पहले इस दुआ को दिल से मांग लिया कीजिए इसलिए कि सुन करके अमल करने की तौफीक मिलना ये हर एक को मुयस्सर नहीं होता। बहुत सारे लोग हैं बहुत सुनते हैं लेकिन अमल की तौफीक नहीं मिलती और अमल की तौफीक से हमारी मुराद जो है वो कोई बहुत नेक आमाल बढ़ चढ़ करके बड़ी बड़ी इबादतें करना ये सब नहीं बल्कि अमल की तौफीक हमारे एतबार से जिस दौर में और जिन हालात के अंदर हम रह रहे हैं तो अमल की तौफीक का मतलब हमारा ये है कि जो अकीदे की बात समझाई जा रही है ईमान की बात समझाई जा रही है उस बात को मान लेना खाली ठीक है और उसके मुताबिक जो है वो अपने अपने रुख को मुतय्यन कर लेना ये है अमल की तौफीक इस दौर के एतबार से ठीक है। अनफॉर्चुनेटली बहुत सारे ऐसे होते हैं कि जो कि सुनते रहते हैं लेकिन रुख मुतय्यन करने की भी तौफीक नहीं मिलती रुख मुतय्यन करने की ठीक है। तो इबादतें करना और बड़ी बड़ी नेकियां करना तो इनकी तो हम बात भी नहीं कर रहे हम तो सिर्फ रुख मुतय्यन करने की बात कर रहे हैं तो इसके लिए अल्लाह ताला से हमें दिल से दुआ मांगनी चाहिए कि अल्लाह ताला कम से कम रुख मुतय्यन करने की तो तौफीक अता फरमा दे ऐसा ना हो कि सुन सुन करके इग्नोर करना या उसके खिलाफ करने वाला रवैया इख्तियार करने वाले हो जाए। तो आगे फरमाते हैं कि जो हम पेज नंबर 742 के ऊपर पढ़ रहे थे पेज नंबर 742 तफसीर मारुफुल कुरान वॉल्यूम 8 सूरह फजर की तफसीर मारुफ मसाइल में से कि अल्लाह ताला ने जो ये फरमाया था कि कल्ला बल्ला तुकरिमून अल यतीम कि हरगिज नहीं बल्कि तुम यतीमों की इज्जत नहीं करते वला तहाबून अला तआमिल मिस्कीन वताकुलून तुराथ अकलन लम्मा वतुहिब्बून अल माल हुब्बन जम्मा। तो पीछे जो तस्करा हुआ था दो आयतों में फअम्मल इंसान इदाम अब्तलाहु तो वहां पर अकीदे का तस्करा हुआ था कि काफिर का अकीदा क्या होता है कि वो अल्लाह ताला के साथ दुनियावी मामलात से मशरूत ईमान रखता है अगर उसके दुनियावी मामलात अच्छे अच्छे हो रहे होते हैं तो वो अल्लाह ताला के साथ अच्छा ओपिनियन रखता है और जहां दुनियावी मामलात खराब हो जाते हैं तो उसका अल्लाह ताला के साथ ओपिनियन भी खराब हो जाता है और कहना शुरू हो जाता है कि रब्बी अहानन कि मेरे रब ने तो मेरी इहानत कर दी मुझे जलील कर दिया और फिर उसके आमाल यानी अकीदे के बाद फिर अब उसके जो आमाल होते हैं कि यतीमों के साथ जो है बुरा मामला करता है तो अब उसकी बात हो रही है। तो हजरत मुफ्ती शफी रहमतुल्लाह अलैह उसके लिए लिखते हैं कि इसके बाद कुफार को उनकी चंद बुरी खसलतों पर तंबीह है। अव्वल ला तुकरिमून अल यतीम यानी तुम यतीम बच्चे का इकराम नहीं करते इसमें असल बतलाना तो यह है कि यतीम के हुकूक अदा नहीं करते इस पर जरूरी खर्च नहीं करते लेकिन इसकी ताबीर इकराम के उन्वान से की गई है यानी तुकरिमून अल यतीम ना तो इकराम नहीं करते यतीम का तो इकराम के उन्वान से इसकी ताबीर की गई है। क्या मतलब है कि इसमें इशारा है कि अकल व इंसानियत का और अल्लाह ने जो माल तुम्हें दिया है उसके शुक्र का तकाजा तो यह है कि तुम यतीम को फकत यही नहीं कि उसका हक दो और उस पर खर्च करो बल्कि वाजिब है कि उसका इकराम भी करो यानी सिर्फ एक ड्रोगेटरी अंदाज में उसको तुम पैसे मत दे दो खाली ठीक है कि लो जाओ जाकर के जो तुम्हारी मर्जी है करो ठीक है मैंने तुम्हें ये जकात दे दी मैंने तुम्हें ये खैरात दे दी या मैंने तुम्हारा हिस्सा तुम्हें दे दिया अब जाओ यहां से दफा हो जाओ इस तरह से नहीं बल्कि उसका इकराम भी करो अपने बच्चों के मुकाबले में उसको जलील और हकीर ना जानो कि जी इसका तो बाप नहीं है और ये तो मेरे मेरे रहमो करम पर है ये तो हमारे रहमो करम पर है ये तो हमारे टुकड़ों पर पल रहा है राइट, इस तरह से मत उसको हकीर मत जानो कि हमारे टुकड़ों, हम हैं असल डिजर्विंग, राइट, हम मेहनत करते हैं, हमने कॉलेज पढ़ा है, हमने यूनिवर्सिटी पढ़ी है, हमने डिग्रीज हासिल करी हैं, राइट, हमें अल्लाह ताला ने अकल दी है, समझ दी है, तो हमें, हमारे पास जो कुछ है वो तो हम डिजर्व करते हैं, और इसको तो कुछ भी नहीं मिला, ये तो यतीम है, राइट, ये तो मुफलिस है, गरीब है, मोहताज है, हमारे टुकड़ों पर पल रहा है, तो इसकी कबूलियत अल्लाह ताला के यहाँ नहीं है, जब भी तो बेचारा टुकड़ों पर पल रहा है, राइट, इस तरह से मत सोचो। तो ये बज़ाहिर कुफार के इस कॉल का जवाब है कि दुनिया की फराखी को इकराम और को इकराम और तंगी को इहानत समझा करते थे, क्योंकि यतीम के पास तंगी होती है ना, तो समझते थे कि जी ये उसकी, अल्लाह ताला ने उसकी इहानत करी है, क्योंकि ही डिडंट डिजर्व इज्जत। और इस पर बल के साथ ये जिक्र फरमाया, क्योंकि बल्ला तो क्रिमिनल यतीम फरमाया ना, तो बल क्यों फरमाया, बल को उर्दू में बल्के से तर्जुमा करते हैं, तो बल के साथ ये जिक्र फरमाया कि अगर तुम्हें कभी तंगी रिस्क पेश आती है, तो वो इस वजह से कि तुम ऐसी बुरी आदतों में फंसे हुए हो कि यतीम जैसे काबिले रहम बच्चों के हुकूक भी अदा नहीं करते, ठीक है, इसलिए कि खर्च करने के साथ अल्लाह ताला ने एक एक जनरल प्रिंसिपल रखा है कि जब इंसान खर्च करता है ना, तो पीछे से फिर उसके पास रिस्क भी उसके हिसाब से आता है, ठीक है, यानी ये एक टनल है, हमें अल्लाह ताला ने एक टनल बनाया है, तो टनल के अंदर जो ट्रैफिक चलती है, ठीक है, उसके लिए जरूरी है कि ट्रैफिक आगे से आगे बढ़े, ठीक है, जब आगे बढ़ेगी तो फिर पीछे से ट्रैफिक अंदर आएगी, और अगर आप ट्रैफिक को आगे ना बढ़ाएं बल्कि उस टनल के अंदर ही इसको खड़ा कर दें, ठीक है, तो फिर क्या होगा, पीछे से ट्रैफिक आने भी बंद हो जाएगी, ठीक है ना, टनल जो है वो क्लॉग हो जाएगी, ठीक है, उसमें ट्रैफिक जैम हो जाएगा, अजदहाम हो जाएगा, ठीक है, तो अल्लाह ताला ने इंसानों को टनल बनाया है, रिस्क का टनल, ठीक है, रिस्क आता अल्लाह की तरफ से, ठीक है, रिस्क की ट्रैफिक पीछे से अल्लाह ताला की तरफ से आ रही होती है, लेकिन इंसान को बतौर टनल के बनाया है कि तुम्हारे अंदर ये आए और ये आगे चले, ठीक है, आगे चले, तुम उसको जितना अपने अंदर एब्जॉर्ब कर सकते हो अपने सिस्टम के अंदर, ठीक है, बिकॉज हमारा जो टनल है वो इस तरह का लकड़ी और पत्थर का बना हुआ टनल नहीं है, जैसे कि सड़कों के टनल होते हैं, तो हमारा टनल जो है वो हमारे वजूद का टनल है, और हमारे वजूद के अंदर चीजें एब्जॉर्ब भी होती हैं, ठीक है, तो जब हमारे पास रिस्क आता है ना, तो हम उस रिस्क के बदले में कुछ खाना खरीदते हैं, तो वो खाना हमारे जिस्म का हिस्सा बनता है, ठीक है ना, हम कपड़े खरीदते हैं तो कपड़ा जो है वो हमारे वार्डरोब का हिस्सा बनता है, ठीक है, उसी तरीके से हम घर खरीदते हैं तो घर जो है वो हमारी हयात का हिस्सा बनता है, तो ये सारा रिस्क जो है वो हम एब्जॉर्ब कर लेते हैं अपने अंदर, ठीक है, लेकिन हम सारा रिस्क एब्जॉर्ब नहीं कर सकते, बल्कि कुछ रिस्क जो है वो हमारा बच जाता है, किसी का बहुत ज्यादा बच जाता है, किसी का जो है वो कुछ बच जाता है, तो वो रिस्क फिर कहाँ जाता है, वो हमारे बैंक अकाउंट्स में चला जाता है, ठीक है, वो जो है वो हमारे इन्वेस्टमेंट सर्टिफिकेट्स में चला जाता है, वो हमारी स्टॉक इन्वेस्टमेंट में चला जाता है, फलानी जगह चला जाता है, ठीक है, तो हमारा दीन जो है वो कहता है कि ये जो तुम्हारा एडिशनल रिस्क है ना, तो इस रिस्क को तुम फ्लोट भी करो, मार्केट के अंदर चलाओ भी इसको, ठीक है, इसका फ्लो जो है तुम रोको नहीं, सारा का सारा तुम जखीरा अंदोजी करके अपने पास जमा करके ना रखो, इसको तुम बिजनेस में लगाओ, ये भी हमारा दीन कहता है, ठीक है, ताकि ये रिस्क जो है ना ये चलता रहे, ठीक है, इसके बदले जो है वो तुम्हें कुछ मिलता रहे और तुम और खर्च करते रहो, या इसके अंदर से कम 2.5% तो तुम्हारा है ही नहीं, जकात तो तुम्हारा है ही नहीं, तो इसको तो तुम वैसे ही आगे चला दो, लेकिन इसके अलावा जो है जिसको कि नफली सबका कहते हैं, तो ये वाला सिस्टम भी तुम चलाते रहो, तो तुम आगे चलाते रहोगे ना, अपने टनल से आगे इसको थ्रो करते रहोगे, यानी देते रहोगे, तो पीछे से अल्लाह ताला भी तुम्हें देता रहेगा, और अगर तुम इसको देना बंद कर दोगे तो फिर पीछे से आना भी बंद हो जाएगा। तो यही फरमा रहे हैं कि जो रिस्क की तंगी तुम्हें पेश आती है ना, तो उसकी वजह भी यही होती है कि तुम बुरी आदतों में फंसे होते हो कि यतीम जैसे काबिले रहम बच्चों के हुकूक भी अदा नहीं करते। दूसरी बुरी खसरत उनकी ये बतलाई, वला तहादूना अला तआमिल मिस्कीनी, कि यानी तुम खुद तो किसी मिस्कीन गरीब को क्या देते, दूसरों को भी इसकी तरगीब नहीं देते कि वो भी ये काम कर लें, तो मिस्कीनों को खाना खिलाने की तरगीब देना, इसकी भी यानी बात चलाती रहने चाहिए कि जी आगे जो है वो कहीं पे कोई कोई आपको गरीब नजर आया, कोई ऐसा मोहताज नजर आया, जरूरतमंद नजर आया, तो आप खुद इसके अंदर दें, और अगर यानी दूसरों को भी तरगीब दें, और अगर खुद नहीं भी दे सकते तो दूसरों को तरगीब देना जो है ये भी एक नेकी है। तो तरगीब वाला काम जो है ये तो कम से कम हम कर ही सकते हैं ना, अगर खुद नहीं भी दे सकते किसी ना किसी वजह से कि भाई अभी जो है वो हमारा हाथ तंग हुआ हुआ है, या अभी जो है वो हमें कोई और प्रॉब्लम आई हुई है, या कहीं और हमने दे दिया, ऑलरेडी हम दे चुके हैं, तो अब जो है वो जब दूसरा आएगा तो फिर आगे देंगे ना, तो अब हम खुद तो नहीं दे सकते, तो भाई किसी और को फॉरवर्ड कर दें वो मैसेज, ठीक है, किसी और को जो है वो चीज़ बता दें कि जी यहाँ पर ज़रूरत पड़ी हुई है तो वहाँ पर आप खर्चा कर दें। इस उनवान में भी उन कुफार की बुरी आदत और मजम्मत के बयान के साथ इस तरफ इशारा है कि गुरबा व मसाकीन का हक जैसे अगनिया और मालदारों पर है कि उनको अपने पास से दें, इसी तरह जो लोग खुद देने की कुदरत नहीं रखते उनको भी इतना तो करना चाहिए कि दूसरों ही को उसके लिए तरगीब दें। ठीक है, तो एक बात कम अज कम हम अल्हम्दुलिल्लाह अल्लाह के शुक्र के साथ कह सकते हैं कि हमारी कौम के अंदर, जो कि हम सब कॉन्टिनेंट वाली कौम, ठीक है, और उसके अंदर से मजीद जो है वो थोड़ा सा अगर टोन डाउन कर लें तो पाकिस्तानी कौम के बारे में बड़ा हमने सुना, हत्ता कि हमारे जो जुनेद जमशेद भाई थे उनका एक बयान भी बड़ा सर्कुलेट हुआ, ठीक है, उन्होंने भी इस तरह की बातें करी और हमने अपनी नजरों से देखा भी, एक्सपीरियंस भी किया, ठीक है, इंडिया के भी जो दीनदार लोग हैं, इस किस्म की समझ रखने वाले लोग हैं, वो भी यकीनन इसके अंदर शामिल हैं कि सबसे ज्यादा चैरिटी जो है ना, सबसे ज्यादा चैरिटी वो इस इलाके के जो जो मुसलमान जहनीत रखने वाले लोग हैं, इस्लाम का किसी ना किसी हद तक फिक्र करने वाले लोग हैं, तो उनके यहाँ सबसे ज्यादा चैरिटी का इंतजाम किया जाता है, यानी इतनी ज्यादा निकलती है कि माशाल्लाह सारे के सारे सिस्टम जो हैं, जो दीनी सिस्टम होते हैं और कितने जो हैं स्पेशली हमारे मुल्क के अंदर, ठीक है, पाकिस्तान के अंदर स्पेशली, क्योंकि पाकिस्तान की हुकूमत का निज़ाम जो है वो तो सभी जानते हैं कि वहां पे तो उस तरफ से तो कुछ होता नहीं है, ठीक है, वहां पे तो हमारे जो करप्शन की रिफ्लेक्शन होती है हमारी वहां पर, ठीक है, क्योंकि हमारे जाती जिंदगियों में जो करप्शन है वही हमारे हुक्मरानों में रिफ्लेक्ट होता है, ठीक है, तो वो हुकूमत ने तो कुछ करना नहीं होता मोस्ट ऑफ द टाइम, ठीक है ना, कभी कभार कुछ कर लिया तो कर लिया, जैसे हम कभी कभार जो है वो बगैर करप्शन के भी कोई काम कर लेते हैं, उसी तरीके से हुकूमत कभी कभार बगैर करप्शन के काम कर लेती है, ठीक है, लेकिन ये जो इतने सारे सिस्टम्स चल रहे हैं, स्पेशली द मदारिस, ठीक है, स्पेशली मदारिस और ये जो ईदी ट्रस्ट है और जो दूसरे इस किस्म के जो जो ट्रस्ट चल रहे हैं और इतना ज्यादा चल रहे हैं कि दुनिया में इसकी मिसाल दी जाती है, पाकिस्तान की हैसियत क्या है दुनिया के अंदर, राइट, दुनियावी एतबार से हमने पिछले क्लास में बात करी थी कि हम तो कंपेयर ही नहीं कर सकते ना दुनियावी एतबार से किसी और के साथ, हमें तो वैसे भी बनाया ही नहीं गया था इस कंपेरिजन के लिए, ठीक है, लेकिन उसके बावजूद ये जो चैरिटी के सिस्टम्स हैं ये ऐसे काम कर रहे होते हैं कि हैरानी होती है कि पैसा कहाँ से आ रहा है, तो भाई कहीं से नहीं आ रहा, ये पैसा कोई अरब शेख नहीं दे रहे होते हैं, ये कोई जो है वो यानी अमेरिका से और यूरोप से जो नॉन मुस्लिम थे वो नहीं दे रहे होते हैं, ये सारे पाकिस्तानी भेज रहे होते हैं, बाहर से भी पाकिस्तानी भेज रहे होते हैं और अंदर भी पाकिस्तानी खर्च कर रहे होते हैं, ये जितने बिजनेसमैन है, मेमन बरादरी हो या जो है चिन्योटी बरादरी हो या दूसरी बरादरी हो, ये सब खर्च कर रहे होते हैं और बहुत खर्च कर रहे होते हैं, ठीक है, हमने देखे है बाकायदा इसकी मिसालें और बड़ों से सुनी भी है इनकी बातें कि कितना ज्यादा जो है वो ये लोग जो है वो माशाल्लाह खर्च करते हैं, तो इस मामले में अल्लाह यानी अल्लाह का शुक्र भी अदा करना चाहिए ना कि दो चीज अल्हम्दुलिल्लाह अच्छी है तो उस पर अल्लाह का शुक्र भी करें, सिर्फ बुराई 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 का तस्करा अनफॉर्चुनेटली चूंकि वो ज्यादा है तो उस पर तस्करा भी उसका ज्यादा हो जाता है, लेकिन ये बात जो है ना अल्हम्दुलिल्लाह बहुत अच्छी है, तो ये कह सकते हैं शायद कि दिस इज नॉट वन ऑफ आवर इश्यूज, ठीक है, मे बी मोस्ट ऑफ द टाइम दिस इज नॉट वन ऑफ आवर इश्यूज, हमारे इश्यूज दूसरे हैं, ठीक है, तो इस अनवान में भी उन कुफार की बुरी आदत और मजम्मत के साथ इस तरह इशारा है कि गुरबा और मसाकीन का हक जैसे अगनिया और मालदानों पर है कि उनको अपने पास से दें, इसी तरह जो लोग खुद देने की कुदरत नहीं रखते उनको भी इतना तो करना चाहिए कि दूसरों को ही इसकी तरगीब दें। तीसरी बुरी खसलत ये बयान फरमाई वो तकुलून तुराथा अकल लम्मा, कि लम्मा के मानी जमा करने के हैं, मतलब ये है कि तुम मीरास का माल हलाल और हराम सबको जमा करके खा जाते हो, अपने हिस्से के साथ दूसरों का हिस्सा भी गसब कर लेते हो। यहाँ खसूसियत से मीरास के माल का जिक्र किया गया है, हालांकि हर एक माल जिसमें हलाल और हराम को जमा किया गया हो नाजायज ही है, ठीक है, ये अनफॉर्चुनेटली हमारे लिए एक बहुत ही सख्त वाला मामला है, अल्लाह ताला हम पर रहम फरमाए कि हमारे साथ नरमी वाला बर्ताव कर दे, वरना मामला बड़ा खराब है, ठीक है, क्योंकि ये जो उन्होंने लिखा है ना तो इस लिखने के रूप से तो फिर हम सब के सब गए, ठीक है, हमारे बचने की कोई फिर चांस ही नहीं रहता, तो देखें इसकी एक्सप्लेनेशन अभी करते हैं कि वजह खसूसियत की शायद ये हो कि मीरास के माल पर ज्यादा नजर रखना और उसके दरपे होना बड़ी कम हिम्मती और कम हौसला होने की दलील है कि मुर्दार खोर जानवरों की तरह तकते रहे कि कब हमारा मूरस मरे और कब हमें ये माल तकसीम करने का मौका हाथ आए। उलुल अजम और बाहिम्मत लोग اپنی کمائی پر خوش ہوتے ہیں، مردوں کے مال پر ایسی ہریسانہ نظر نہیں ڈالتے۔ ٹھیک ہے، تو ایک تو یہ کہ انہوں نے جو بات کری ہے تو وہ یہ کہ جی خود تو بیٹھے ہوئے ہیں اور ٹائم ضائع کر رہے ہیں، کچھ بھی محنت نہیں کر رہے، ٹھیک ہے، یعنی ٹی وی دیکھ رہے ہیں، ویڈیوز دیکھ رہے ہیں، یا گلیوں کے اندر جو ہے وہ دوستوں کے ساتھ جو ہے وہ وقت گزار رہے ہیں راتوں کو، جیسے کہ ہمارے یہاں بہت سارے لوگ اس مرض میں مبتلا ہیں کہ ساری ساری رات دوستوں کے ساتھ گلی میں بیٹھے رہتے ہیں، ٹھیک ہے، پان کھاتے رہتے ہیں، یا لوگوں گزرتے ہوئے لوگوں کو دیکھتے رہتے ہیں، یا پالیٹکس ڈسکس کرتے رہتے ہیں، یا اس طرح کی چیزیں، ٹھیک ہے، تو کمائی کہاں سے ہوگی بھائی؟ تو کمائی کے لیے پھر اپنے بڑوں کے اوپر نظر رکھتے ہیں کہ جب یہ مریں گے نا تو پھر ان کا مال تو ہمیں ہی ملے گا، ٹھیک ہے، تو اس طرح کی سوچ رکھتے ہیں۔ لیکن جو یعنی یہاں پر جو کافر کی خصلت بیان کی گئی کہ جو میراث کا مال ہے تو اس کو تم ہڑپ کر جاتے ہو، یعنی اس کے اندر سے یتیموں کو حصہ نہیں دے، یعنی اس میں سے جو ہے نا وہ اپنے جو کمزور بھائی بہن ہوتے ہیں یا کمزور رشتہ دار ہوتے ہیں تو ان کو تم حصہ نہیں دیتے ہو، ٹھیک ہے، تو اس کے بارے میں ہم ویسے تو تسہیل بہشتی زیور کے اندر چیزیں پڑھ چکے ہیں جب عقائد کا ٹاپک پڑھ رہے تھے کہ جو ایک باپ مرتا ہے تو اس کی وراثت جو ہے بیٹوں کے اندر اور بیٹیوں کے اندر اور حتیٰ کہ اس کی بیوی کے اندر اور یعنی جو اللہ تعالیٰ نے میراث کے احکام بتایا ان کے حساب سے تقسیم ہوتی ہے، تو اس کے اندر جو ہے وہ اگر کوئی نابالغ وارث ہوتا ہے تو نابالغ وارث کی جو حصہ ہے وہ اس کی اجازت کے ساتھ بھی نہیں لیا جا سکتا، ٹھیک ہے، اس کی اجازت کے ساتھ، یعنی وہ اجازت دے دے کہ ہاں جی یہ تو میرے حصے کا مال ہے تو آپ اس کو استعمال کریں، بڑے بھائی کو وہ کہہ دے، تو بڑا بھائی اس کی اجازت کے ساتھ بھی اس مال کو استعمال نہیں کر سکتا، اس لیے کہ نابالغ کی اجازت کا شریعت کے اندر اعتبار نہیں ہے، ٹھیک ہے، تو ہم تو ہمارے یہاں تو بہت سارے ایسے کیسز ہوتے ہیں نا کہ جی نابالغ کی اجازت تو دور کی بات، بغیر اجازت کے ہی ہڑپ کر لیتے ہیں، اسی طرح سے بہنوں کو جو ہے وہ حصہ نہیں دیتے کہ جی ان کو کیا ضرورت ہے حصے کی، انہوں نے کون سا باپ کا ہاتھ بٹایا تھا، انہوں نے کون سا جو ہے وہ دکان کے اندر جو ہے وہ انویسٹمنٹ کری تھی، یا دکان کے اندر جو ہے وہ انہوں نے کون سا جو ہے وہ وقت لگایا تھا، ٹھیک ہے، انہوں نے کون سا گھر کی تعمیر کے اندر کوئی اپنا پیسہ یا اپنی انرجیز یا اپنی سوچ بچار وغیرہ لگائی تھی، سارا کام تو جو ہے بڑے بھائیوں نے کیا تھا، تو اب بہنوں کو کیوں حصہ دیا جائے، ٹھیک ہے، یا یہ کہ بھائی جو ہیں وہ کہتے ہیں کہ جی چونکہ ہم نے لگایا تھا تو اس وجہ سے ہمیں اس میں سے اتنا بڑا حصہ دے دو یا ہمیں ہمارا مال واپس کر دو، ٹھیک ہے، اور اس کے بعد جتنا بچے گا تو اس کو ہم تقسیم کر دیں گے، ٹھیک ہے، تو وہ کیوں کہتے ہیں؟ اس لیے کہ ان کو اس بات کی سمجھ نہیں ہوتی ہے کہ جب آپ نے یہ لگایا تھا تو آپ نے کیا ادھار دیا تھا اپنے والد کو، اگر آپ نے والد کو ادھار دیا تھا، ٹھیک ہے، ادھار کا معاملہ کیا تھا تو پھر ہی آپ کو واپس ملے گا، اور اگر آپ نے ادھار اپنے والد کو نہیں دیا تھا بلکہ ہیلپ آؤٹ کرنے کے لیے اس کے اندر کہ بھائی ہم بھی یہاں پہ رہ رہے ہیں، ہماری چھوٹی بہنیں ہیں، ہمارے چھوٹے بھائی ہیں، ٹھیک ہے، تو ہم چونکہ بڑے ہیں، ہم نوکری کر رہے ہیں یا ہم بزنس کر رہے ہیں، ٹھیک ہے، تو اس وجہ سے ہم لگا رہے ہیں، ٹھیک ہے، ہیلپ آؤٹ کرنے کی نیت سے، تو پھر آپ واپس نہیں لے سکتے، ٹھیک ہے، آپ اس مال کو واپس نہیں ڈیمانڈ کر سکتے، ٹھیک ہے، پھر جو مال یعنی جو باپ کے مرنے کے بعد میراث ہے وہ شرعی اصولوں کے مطابق جیسے ہے بائی دا بک ویسے ہی تقسیم ہوگی، اور آپ کو صرف اتنا ہی ملے گا جتنا کہ شریعت نے آپ کا حصہ رکھا ہے، ٹھیک ہے، لیکن یہاں پر آ کر کے پھر ہمارے انٹرسٹ جو ہیں وہ یعنی وہ کمپرومائز ہونا شروع ہو جاتے ہیں، تو اس وقت پھر ہم کہتے ہیں کہ نہیں نہیں اس معاملے میں تو ہم مولویوں کو نہیں مانیں گے، ٹھیک ہے، کیونکہ مولویوں نے ہی اصول بتانے ہوتے ہیں نا، ہم نے کوئی یعنی اللہ سے جا کر کے پوچھنا کو تھوڑی ہوتا ہے کہ اللہ مجھے بتا دے کہ مجھے کتنا حصہ ملنا چاہیے اس کے اندر، ٹھیک ہے، تو مولویوں نے ہی بتانا ہوتا ہے نا کہ جی اس میراث کی تقسیم کے اندر آپ کو اتنا ملے گا، آپ کو اتنا ملے گا، آپ کو اتنا ملے گا، تو اس وقت ہم کہتے ہیں کہ نہیں نہیں اس معاملے میں ہم مولویوں کے نہیں مانیں گے، ٹھیک ہے، اس معاملے میں ہم اپنی سمجھ، ہمیں اللہ تعالیٰ نے عقل دی ہے، سمجھ دی ہے، ٹھیک ہے، ہم نے بھی جو ہے وہ ماشاء اللہ انجینئرنگ پڑھی ہے اور ہم نے بھی سائنس پڑھی ہے اور ہم بھی ڈاکٹر ہیں اور ہم بھی لائر ہیں، ٹھیک ہے، تو ہم جو ہے نا یہ معاملہ اپنے حساب سے کر لیں گے اور اس کے بعد پھر باقی معاملہ شریعت کے حساب سے کر لیں گے، ٹھیک ہے، یعنی میری بھی مانی جائے، اللہ کی بھی مانی جائے، ٹھیک ہے، اللہ کے دین کی بھی مانی جائے، تو یہ جو دین ہوتا ہے اسی کو کہتے ہیں نفس پرستی والا دین، ٹھیک ہے، تو یہ تو صحیح دین نہیں ہوتا نا، لیکن ہمارے معاشرے میں یہ والی پرابلم بہت زیادہ ہے، اور اچھے خاصے سولائزڈ سو کالڈ ایجوکیٹڈ کلچرڈ اور حتیٰ کہ دیندار بھی پانچوں وقت کے مسجد جا کے نماز پڑھنے والوں کے اندر بھی یہ والی پرابلم تو ہے، ٹھیک ہے، کہ اس معاملے میں مولویوں کی نہیں ماننی ہے اور اس معاملے کے اندر ماننی ہے، ٹھیک ہے. تو یہ ایک ایسی بات ہے، یعنی یہی ہے کہ مطلب جس کو کہ آپ تھوڑا سا اگر عقل کے ترازو پہ بھی اگر رکھیں تو دودھ کا دودھ پانی کا پانی کلیئر ہو جاتا ہے، ٹھیک ہے. لیکن چونکہ ہم تو نہیں رکھنا چاہتے تو اس وجہ سے بس معاملہ ایسے ہی، جیسے الیکشنز کا والا معاملہ ہے کہ بھائی ماشاء اللہ ایک کیا آپ کو مثال دی تھی کہ جی ایک صاحب جو ہے وہ یعنی فائنینشیل ایکسپرٹ ہیں اور بڑی بڑی انہوں نے پلاننگز کری ہیں، ان کو بھی ایک ووٹ، ٹھیک ہے، اور جو بازار کے اندر بیٹھ کر کے مرغی دبا کر کے اس کا گوشت بیچتا ہے اس کے پاس بھی ایک ووٹ، ٹھیک ہے نا. تو اس بات کو تو ہم سارے کے سارے اگنور کر دیتے ہیں کہ اچھا یہ کیسے ہو سکتا ہے عقل کے اوپر، اور سارے کے سارے ہاں جی تبدیلی آئے گی، یہ ہو جائے گا، وہ ہو جائے گا، ہاں ووٹ ڈالو جی، ووٹ ڈالو، ووٹ ڈالو، ووٹ ڈالو، ٹھیک ہے. تو بھائی یعنی عقل کے بیسس پہ تو یہ کام نہیں ہو سکتا، ٹھیک ہے. لیکن علماء کی تقریر کے اندر، علماء کے حکم کے اوپر یہ کام ہو سکتا ہے، ٹھیک ہے. اس کی بھی عقلی دلیل موجود ہے اور اس کی بھی عقلی دلیل کہ یہ تو یعنی پاسبل ہی نہیں ہے اس طریقے سے تبدیلی آنا، ٹھیک ہے. تو یہ ساری باتیں ہم وی ڈونٹ وانٹ ٹو ایڈریس دیم، ٹھیک ہے نا. وی ڈونٹ وانٹ ایڈریس دیم اس لیے کہ وی آر انٹرسٹیڈ ان آور کپ آف کافی، ٹھیک ہے. وی ڈونٹ کیئر کہ کیا چیز صحیح ہے کیا چیز غلط ہے، آل وی آر انٹرسٹیڈ ان کہ جی ہمارا کام چلتا رہے، ہماری جو ہے وہ کپ آف کافی جو ہے وہ بھری رہے اور اس کے ساتھ فرینچ فرائز بھی ہمیں ملتے رہے، ٹھیک ہے نا. باقی یعنی ہو کیئرس کہ کسی کے ساتھ کیا ہوتا ہے، کیا چیز عقل میں ہے کیا چیز عقل میں نہیں ہے، اس یہ سارے مذاق کرنے کے لیے ہم تیار نہیں ہیں اصل میں، ٹھیک ہے. تو پھر یعنی اللہ تعالیٰ کے یہاں تو پھر یہ ساری چیزیں نہیں چلتی ہیں نا. اینی ویز آگے چلیں جی. چوتھی بری خصلت یہ بتلائی، وہ تو حبون المال حبن جمع. تو جمع کے معنی کثیر کے ہیں، مطلب یہ ہے کہ تم مال کی محبت بہت کرتے ہو. ہماری زبان میں کہا جائے کہ جم کے مال کی محبت کرتے ہو. بہت بہت کے لفظ سے اس طرف اشارہ ہو گیا کہ مال کی ایک درجے میں محبت تو انسان کا فطری تقاضا ہے، وہ سبب مذمت نہیں ہے، بلکہ اس کی محبت میں حد سے بڑھنا اور انہماک کرنا یہ سبب مذمت ہے، ٹھیک ہے. کفار کی ان بری خصلتوں کے بیان کے بعد پھر اصل مضمون کی طرف عود کیا گیا، یعنی لوٹا گیا. عود کیا گیا یعنی لوٹ رہے ہیں اصل مضمون کی طرف. اصل مضمون سے مطلب یہ نہیں ہے کہ نعوذ باللہ یہ نقل مضمون تھے، بلکہ ایک ہوتا ہے کہ پورا یعنی جو یعنی ایک پرائمری جو ٹاپک ہوتا ہے، ٹھیک ہے. تو پرائمری ٹاپک اور سیکنڈری ٹاپک کی بات ہو رہی ہے، یعنی اثر اور نقل یا فیک مضمون ابھی تک ہم نہیں پڑھ رہے تھے، ٹھیک ہے. تو پرائمری ٹاپک کی طرف پھر واپس آ رہے ہیں، جو شروع صورت میں پانچ قسموں کے ساتھ موقع کیا گیا ہے، یعنی آخرت کی جزا و سزا. اس سلسلے میں اول قیامت کے آنے کا ذکر فرمایا، ٹھیک ہے. تو مال کی محبت والا معاملہ ایسا ہی ہے کہ مال جو ہے وہ ضرورت ہے، اور جب تک وہ جیب میں رہے تو ضرورت پوری ہوتی رہتی ہے. لیکن جب مال کی محبت جو ہے وہ دل کے اندر آنی شروع ہو جائے تو پھر وہ مال فائدہ مند نہیں رہتا، بلکہ وہ وبال بن جاتا ہے. تو مال کی بہت ساری باتیں ہمارے مشائخ کرتے ہیں کہ جی مال سے جو ہے وہ آپ عینک تو خرید سکتے ہیں لیکن آپ بینائی تو نہیں خرید سکتے. مال سے جو ہے وہ آپ کوئی انٹرٹینمنٹ کے سسٹمز خرید سکتے ہیں لیکن آپ حقیقی خوشی تو نہیں خرید سکتے مال سے، ٹھیک ہے. تو اس مال کا معاملہ جو ہے وہ سانپ کی طرح ہے کہ جب سپیرا جو ہے وہ سانپ کا منتر سیکھ لیتا ہے، یعنی سپیرا سانپ کو ہینڈل کرنے کا طریقہ سیکھ لیتا ہے، تو پھر وہ سانپ ہونے کے باوجود سپیرے کو نقصان نہیں پہنچا سکتا، ٹھیک ہے. لیکن اگر کوئی بغیر ہینڈل کرنے کا طریقہ سیکھے ہوئے سانپ کو پکڑنا شروع کر دے تو پھر کیا ہوگا، اس سانپ نے تو اس کو ڈسنا ہے، ٹھیک ہے. تو یہی معاملہ ہمارا بھی ہوتا ہے. ہم صحابہ کرام کو دیکھتے ہیں کہ جی ان کے پاس تو اتنا سونا تھا اور وہ تو خود فرماتے ہیں کہ جی ہم تو کلہاڑے سے اپنے سونے کی اینٹوں کو توڑا کرتے تھے، تو ہمارے ساتھ کیا مسئلہ ہے کہ ہم کیوں نہیں مال کما سکتے، ہم کیوں نہیں مال کی باتیں کر سکتے. تو بھائی اتنا ہی فرق ہے کہ صحابہ کرام نے نبی علیہ الصلوۃ والسلام کی صحبت میں رہ کر کے اور اپنا تزکیہ کر کے، بھائی قربانیاں دے کر کے اور تصفیہ قلب بھی کیا اور تزکیہ نفس بھی کیا، اس کے بعد ان کو طریقہ آ گیا تھا مال کو ہینڈل کرنے کا، تو اس مال نے ان کو نقصان نہیں پہنچایا. اور ہمارا معاملہ یہ ہے کہ ہم نے تو کبھی اس کا تکلف ہی نہیں کیا کہ ہم بھی جو ہے وہ تصفیہ قلب اور تزکیہ نفس کو سیکھیں، تو اس کے بغیر ہی ہم جو ہے وہ مال کی باتیں کرتے ہیں کہ جی ہم انڈسٹری لگا دیں گے تو مال آ جائے گا، رائٹ. اور ہم جو ہے وہ فلانا ٹوریزم کو فروغ دیں گے تو جی وہاں کے رہنے والے لوگ جو ہیں ان کے پاس مال آ جائے گا، زیادہ پیسے بنا لیں گے، ٹھیک ہے. جتنا پیسہ ابھی بناتے ہیں اس سے جو ہے وہ 10 گنا زیادہ بنا لیں گے، جیسا کہ دوسرے ملکوں کے لوگ بنا رہے ہیں، ٹھیک ہے. تو یہ جو ہم باتیں کرتے ہیں تو آپ نے کیا ان لوگوں کی اخلاقی تربیت کا بھی کوئی انتظام کیا، ٹھیک ہے. ان لوگوں کے آپ نے اخلاق دیکھے کہ وہ اس قابل ہیں ان کے پاس اتنا دین ہے، اتنی سمجھ ہے، ان کے پاس آخرت کی اتنی فکر ہے کہ جی ان کے لیے آپ نے مال کے سارے اسباب کھول دیے، تو پھر ان کا کیا بنے گا؟ پہلے ہی ان کی جو ہے وہ آخرت تباہ ہوئی ہوئی ہے، ان کی دنیا بھی جو ہے تباہ ہوئی ہوئی ہے ایک دوسرے کو جو کاٹ کھانے کے لیے. ابھی پچھلے دنوں کسی نے بتایا کہ جی یہاں پہ پاکستان کے اندر جو مری وغیرہ کا علاقہ ہے، تو مری وغیرہ کے علاقے کے اندر یہ حال ہوا ہوا ہے کہ ان کے گھر جو ہیں ان لوگوں کے گھر برباد ہو گئے، ختم ہو گئے ان کے گھر. اتنا آپس میں لڑائی جھگڑا فساد گھروں کے اندر ہے، ٹھیک ہے. اور اس کے بعد پھر وہ اپنی یہ فرسٹریشن جو ہے وہ ٹورسٹوں کے اوپر نکال رہے ہیں، ٹھیک ہے. کہ جو ٹورسٹ آتے ہیں ان کو لوٹ رہے ہوتے ہیں، ٹھیک ہے. ان کو جو ہے وہ یعنی گن پوائنٹ کے اوپر ان کے اوپر حملہ کرتے ہیں، ان کے اوپر یعنی وہ ایک ان صاحب کا ایک وہ سپوزلی وہ کوئی ڈاکٹر صاحب تھے جو کہ وہاں پہ کسی ہاسپٹل میں کام کرتے ہیں، ٹھیک ہے. تو انہوں نے اپنا ایک بتایا دیا تو ان کے ساتھ کچھ برا ہوا ہوگا وہاں پہ، تو انہوں نے اپنے دل کا غبار نکالا اس کے اندر، ٹھیک ہے. لیکن کیا یہ، لیکن ہم جانتے ہیں نا کہ جی ایسے جو ہمارے ملک کے لوگ ہیں، ٹھیک ہے، جن کا کہ دین سے واسطہ نہیں ہوتا، جن کی کوئی اخلاقی تربیت نہیں ہوئی ہوئی ہے، تو کس طریقے سے ان کے گھروں کے اندر حالات چل رہے ہیں، ٹھیک ہے. یعنی ہمارے نظروں کے سامنے یہ معاملہ ہو رہا ہے، کچھ یعنی خیال نہیں ہوتا انسانیت کا، انسانیت کے کیا تقاضے ہوتے ہیں کوئی خیال نہیں، ایک دم حیوان سے بدتر زندگی ہم گزار رہے ہیں، ٹھیک ہے. پڑھے لکھے لوگ جن کو اللہ تعالیٰ نے کھانے پینے کی وافر مقدار میں چیزیں دی ہیں سفیشینٹلی، ٹھیک ہے، جس کو کہ مڈل کلاس کہا کرتے ہیں، مڈل کلاس، رائٹ. تو مڈل کلاس جو ہے وہ مفلس اور یعنی وہ نہیں ہے کہ جو یعنی سڑکوں پر سے چیزیں اٹھا کے کھا رہے ہیں، ایک بہت بڑی مڈل کلاس ہے ہمارے یہاں. لیکن اس مڈل کلاس کے احوال کیا چل رہے ہیں، ٹھیک ہے. یعنی تھوڑا سا گہرائی میں، تھوڑا سا گہرائی میں بھی اتر کے دیکھیں تو عبرت انگیز حالات چل رہے ہیں، عبرت انگیز حالات چل رہے ہیں ہمارے یہاں، ہمارے ان گھروں پہ، ٹھیک ہے. تو یہ مال کی محبت ہے، دنیا کی محبت ہے، جس کی وجہ سے کہ ہم اتنے اخلاق سے گر چکے ہیں. آگے کہتے ہیں اذا دکت الارض دکن دکا، لفظ دکا کے لفظی معنی کسی چیز کو ضرب مار کر توڑنے کے ہیں. مراد قیامت کا زلزلہ ہے جو پہاڑوں کو باہم ٹکرا کر ریزہ ریزہ کر دے گا، اور دکن دکن کو مقرر لانے سے اس طرف اشارہ ہے کہ قیامت کا زلزلہ یکے بعد دیگرے مسلسل رہے گا. اور یہ چیز کوئی دور تو نہیں ہے کہ بہت، یہ تو جی ابھی جیسے کہ ہم کہتے ہیں نا کہ ہمارا کوئی قریبی عزیز جب فوت ہو جاتا ہے تو ہم کہتے ہیں کہ اب وہ کبھی لوٹ کر ہمارے پاس نہیں آئے گا، اب اس سے ہماری کبھی ملاقات نہیں ہوگی، کہتے ہیں نا اس طریقے سے، ٹھیک ہے. اب تو وہ ہمیشہ ہمیشہ کے لیے ہم سے دور ہو گیا، کہتے ہیں نا یہ بات، رائٹ. ہمارے دل میں بھی یہ بات آتی ہے، زبان کے اوپر بھی یہ بات آتی ہے، ٹھیک ہے. لیکن حقیقت کیا ہے؟ حقیقت تو یہ نہیں ہے کہ وہ ہمیشہ ہمیشہ کے لیے ہم سے دور ہو گیا، رائٹ. کبھی ہماری اس سے ملاقات نہیں ہوگی، کیونکہ حقیقت تو یہ ہے کہ یہ بات تو اس وقت ہوتی ہے نا کہ وہ تو چلا گیا ہمیشہ ہمیشہ کے لیے، اور ہم نے ہمیشہ ہمیشہ کے لیے یہیں رہنا ہے، رائٹ. ہم نے ہمیشہ ہمیشہ کے لیے زندہ رہنا ہے، ہم نے ہمیشہ ہمیشہ اسی دنیا میں رہنا ہے، اور وہ تو چلا گیا ہمیشہ ہمیشہ کے لیے، ٹھیک ہے نا. اب تو ظاہر ہے ملاقات نہیں ہو سکتی، لیکن حقیقت کیا ہے کہ وہ تو چلا گیا اور ہم نے بھی نیکسٹ لمحے چلے جانا ہے، ٹھیک ہے. ہم میں سے کتنوں کو پتا ہے، کون جو ہے وہ لکھ کر کے قرآن کے اوپر گواہی دے کر کے بات کر سکتا ہے کہ جی جب تک یہ کلاس ختم ہوگی وہ زندہ رہے گا، کتنا آدھا گھنٹہ رہ گیا اس کلاس ختم ہونے میں، کوئی لکھ کر کے گواہی دے سکتا ہے؟ کین یو بیٹ یور لائف آن اٹ، کین یو بیٹ یور پراپرٹی آن اٹ کہ جی آدھے گھنٹے کے اندر آپ نے زندہ بھی رہنا ہے، ٹھیک ہے. آدھے گھنٹے تک جو ہے وہ آپ اپنے کسی مرے ہوئے رشتے دار تک نہیں پہنچیں گے، رائٹ. کوئی کر سکتا ہے اس قسم کا دعویٰ، رائٹ. حقیقت یہ ہے کہ کوئی بھی نہیں کر سکتا، کوئی دماغ کا خراب ہی کرے گا جو کہ ہم ہو چکے ہیں انفارچونیٹلی، لیکن ادروائز تو کوئی عقل و شعور والا انسان تو یہ دعویٰ نہیں کر سکتا نا. تو ہم کیسے یہ بات کہہ دیتے ہیں کہ جی وہ شخص تو ہمیشہ ہمیشہ کے لیے چلا گیا، اب تو ہماری اس سے کبھی ملاقات نہیں ہوگی. اسی وجہ سے نا کہ شیطان نے ہمیں دھوکے میں مبتلا کیا ہوا ہے کہ جی ہم نے ہمیشہ ہمیشہ ادھر ہی رہنا ہے، وہ تو چلا گیا، ہم نے نہیں جانا اس کے پاس کبھی بھی، ٹھیک ہے. تو یہ جو دکت الارض دکن دکن کی بات ہو رہی ہے، تو یہ ہمارے لیے بات ہو رہی ہے کہ نیکسٹ لمحے تمہاری آخرت شروع ہو سکتی ہے، تمہاری قیامت جو ہے وہ تمہارے آنکھ بند ہوتے ہی شروع ہو جائے گی، ٹھیک ہے. اور اس کے بعد جو کچھ ہونے والا ہے تو وہ تو جیسے تمہارے اوپر گزرے گا تو وہ تو اس میں تو دیر نہیں لگے گی نا پھر کچھ. وجاء ربک والملک صفاً صفاً، یعنی آئے گا آپ کا رب اور فرشتے صف بصف. مراد میدان حشر میں آنا ہے. اللہ تعالیٰ کے آنے کی کیا شان ہوگی، اس کو اللہ کے سوا کوئی نہیں جانتا. یہ متشابہات میں سے ہے، یہ متشابہات قرآن کے وہ مقامات ہیں، چاہے وہ حروف مقطعات ہوں یا وہ ایون اس طرح کی آیات ہوں، ٹھیک ہے، جیسے کہ یہ ہے جا ربک الملک صفا صفا، یا وہ اللہ تعالیٰ کا چہرے کا ذکر ہو، یا اللہ تعالیٰ ید اللہ علی الجماعہ، ٹھیک ہے، اللہ تعالیٰ کے ہاتھوں کا، ہاتھ کا ذکر ہو. یہ سارے جو ہیں وہ متشابہات ہیں کہ ان کی اصل حقیقت سے ہم ناواقف ہیں، ہمیں نہیں بتائی گئی، ٹھیک ہے، لیکن قرآن کے اندر ان کو اللہ تعالیٰ نے مینشن کیا ہے، ٹھیک ہے. تو اصل حقیقت کو پھر ہم اللہ کے ہی اوپر چھوڑتے ہیں، اور علماء کرام جو ان کی ایکسپلینیشنز لکھتے ہیں اپنی کتابوں کے اندر، تو وہ صرف احتمالی درجے میں لکھتے ہیں. اور وہ کیوں احتمالی درجے میں لکھتے ہیں؟ اس لیے کہ وہ علماء کرام، ٹھیک ہے، اس لیے کہ دس از دیئر جاب، ٹھیک ہے، کہ تحقیق کریں اور اپنی تحقیق کے مطابق احتمالی درجے میں وہ بات ہمارے تک پہنچائیں. یہ ان کا جاب ہے، یہ ان کی جاب ڈسکرپشن ہے، یہ تو ان کو کرنا ہے، ٹھیک ہے. تو وہ بھی کوئی غلط کام نہیں کرتے، اور اگر ہم اس تحقیق میں پڑھیں گے بغیر ان کے تو ہم بھی کوئی صحیح کام نہیں کریں گے. تو اس وجہ سے ہم علماء پر یہ بات چھوڑ دیتے ہیں، اور اس کی حتمی جو فیصلہ ہے وہ اللہ تعالیٰ پر چھوڑ دیتے ہیں. احتمالی فیصلہ علماء پر اور حتمی فیصلہ اللہ پر. تو فرماتے ہیں کہ فرشتوں کا صف بصف آنا ظاہر ہے کہ وہ تو فرشتے تو پھر ان کے تو ایک باقاعدہ ایک فارم ہوتی ہے، ٹھیک ہے، جو فارم جو ہے وہ اللہ تعالیٰ اپنے حکمت سے، اپنے قدرت سے ظاہر کر سکتے ہیں کسی شکل میں، تو وہ صف بصف آتے ہیں، تو وہ اتنا مسئلہ نہیں ہے کوئی. وَجِيءَ يَوْمَئِذٍ بِجَهَنَّمَ، یعنی لائے جائے گا اس روز جہنم کو. جہنم کو لائے جانے کا کیا مطلب ہے اور کس طرح میدان حشر میں لائی جائے گی؟ اس کی حقیقت تو اللہ تعالیٰ ہی جانتا ہے. ظاہر یہ ہے کہ جہنم جو اب ساتویں زمین کی تہ میں ہے، اس وقت وہ بھڑک اٹھے گی اور سمندر سب آگ ہو کر اس میں شامل ہو جائیں گے، جس طرح جہنم عرصہ حشر میں سب کے سامنے آ جائے گی، ٹھیک ہے. تو علماء نے بہت ساری حدیثیں اور قرآن کی تفاسیر کو جمع کر کے جو ایکسپلین کیا نا، وہ یہ ہے کہ یہ جو جہنم ہے یہ ساتویں زمین، یعنی یہ جو ایک ہی زمین ہے، ٹھیک ہے، اسی زمین کے اندر، جو آپ اگر جیوگرافی کے اندر پڑھیں، جیولوجی کے اندر جو آپ پڑھیں، تو ہوتا نا مینٹل ہے، یعنی لیئرز ہیں. ہم جس لیئر کے اوپر رہتے ہیں وہ تو سرفیس ہے نا، اور ہم جس سرفیس پر رہتے ہیں اس سرفیس کی زیادہ تھکنس نہیں ہے، بہت تھوڑی سی تھکنس ہے اس کی. پچھلے دنوں ہمارے ایک رشتے دار آئے ہوئے تھے یہاں پر، دور کے رشتے دار ہیں، تو ان سے ایسی کچھ باتیں ہونی تھی. فزسسٹ ہیں وہ، ٹھیک ہے، انہوں نے یعنی آئی گیس انہوں نے بی ایس اور ایم ایس بھی کیا ہے، اور اب پڑھا بھی رہے ہیں کہیں، فزکس وغیرہ پڑھاتے ہیں. تو ایسی میں نے ان سے دو چار باتیں اس طرح کی پوچھیں، تو ان سے بات ہوئی تو کہنے لگے کہ ایون اگر کوئی نیوکلیئر وار بھی ہو جائے نا دنیا کے اندر، ٹھیک ہے، نیوکلیئر وار بھی اگر دنیا میں ہو جائے تو اس دنیا کا کچھ بگڑنے والا نہیں ہے، صرف سرفیس کی حد تک چیزیں چینج ہوں گی، صرف سرفیس کی حد تک، اس سے زیادہ نیچے کچھ کوئی مسئلہ نہیں ہوگا، ٹھیک ہے. تو اس دنیا کی ڈیپتھ جو ہے وہ بہت زیادہ ہے، ٹھیک ہے، سینٹر آف دی ارتھ جو ہے وہ ہم سے بہت زیادہ دور ہے، اور وہاں پر جو ہیٹ ہے وہ بے انتہا اس کی ہیٹ ہے. تو اسی کو جو ہے وہ ظاہر کیا جائے گا، کہ یعنی جب وہ چیز جو ہے وہ گویا کہ زمین کے اندر سے وہ چیز باہر نکل آئے گی، تو وہ کیا ہوگا، لاوا کی شکل میں ہوگا یا کیا شکل میں ہوگا، تو اس کی ہیٹ سے جو ہے وہ سمندر جو ہوں گے جو زمین کے، تو وہ بھڑک اٹھیں گے. یوم اذن یتذکر الانسان وانا له ذکرہ، اس جگہ تذکر سے مراد سمجھ میں آ جانا ہے، ٹھیک ہے، یعنی یاد دہانی مراد نہیں ہے، ٹھیک ہے، کہ وذکر فان الذکرۃ تنفع المؤمنین، اس میں تو یاد دہانی ہے نا، ذکر یذکر تذکیرا، یہاں پر تذکر یتذکر سے مراد جو ہے سمجھ میں آ جانا ہے، ٹھیک ہے. تو کافر کو اس روز سمجھ آ جائے گی کہ مجھے دنیا میں کیا کرنا چاہیے تھا اور میں نے کیا کیا، مگر اس وقت یہ سمجھ میں آنا بے سود ہوگا کہ عمل اور اصلاح حال کا زمانہ گزر چکا ہے. اسی وجہ سے اسی دنیا میں دعا مانگنی چاہیے، اللہم ارنا الحق حقا وارزقنا اتباعہ والی دعا، وارنا الباطل باطلا وارزقنا اجتنابہ والی دعا، کہ اس دنیا میں ہی ہمیں بات سمجھ میں آ جائے، ہم مان جائیں، ورنہ وہاں پر تو ماننا ہی پڑے گا، اور لیکن اس وقت تک وقت گزر چکا ہوگا. تو آخرت دار العمل نہیں ہے بلکہ دار الجزا ہے. آگے اس تذکر کا بیان ہے کہ وہ تمنا کرے گا کہ کاش میں دنیا میں کچھ نیک عمل کر لیتا، یا لیتنی، اے کاش، یا لیتنی کا ترجمہ اردو میں ہوگا اے کاش، قدم تو لے حیاتی، کہ میں نے اپنی زندگی کے لیے کچھ آگے بھیجا ہوتا. پھر اس تمنا کا باطل اور غیر مفید ہونا بتایا کہ جبکہ کفر و شرک کی سزا سامنے آ گئی، اب اس تمنا سے کچھ فائدہ نہیں، اب تو عذاب اور پکڑ کا وقت ہے، اور اللہ تعالیٰ کی پکڑ کے برابر کوئی پکڑ نہیں ہو سکتی. کفار کے عذاب بیان کرنے کے بعد آخرت میں مومن کا ثواب اور اس کا جنت میں داخل کیا جانا ذکر فرمایا ہے. ٹھیک ہے, تو اس دنیا کے اندر توبہ کے دروازے بند نہیں ہوتے جب تک کہ گلے کا گھنگرو نہ بولنا شروع ہو جائے, آخری وقت نہ آ جائے. ٹھیک ہے, اور جب اللہ تعالیٰ اگلے جہان کے معاملات کو کھول دیتے ہیں, جب پردہ ہٹ جاتا ہے, تو اس وقت کی توبہ پھر قبول نہیں ہوتی, اس لیے کہ اس وقت مشاہدہ ہو گیا. ٹھیک ہے, اسی وجہ سے کہتے ہیں کہ اس دنیا میں خبر کی بیسس کے اوپر بات ماننی پڑتی ہے, عقل کی بیسس کے اوپر بات سمجھ میں نہیں آتی. ٹھیک ہے, کہ عقل کی ترازو میں رکھیں گے, میری بات سمجھ میں آئے گی تو پھر میں مانوں گا, اگر نہیں آئے گی تو میں نہیں مانوں گا. ٹھیک ہے, یہ ایمان نہیں ہوتا, یہ مشاہدہ ہوتا ہے. البتہ عقل کے کو استعمال کر کے انسان کو اللہ تعالیٰ جو ہے وہ ڈائریکشنز اور پوائنٹر ضرور دیتے ہیں, تو عقل کو بالکل پرے رکھنا کا ڈیمانڈ نہیں ہے, لیکن عقل کو سیکنڈری ویلیو دینا اس کی ڈیمانڈ ہے. پرائمری ویلیو خبر ہوتی ہے اور سیکنڈری ویلیو عقل ہوتی ہے. تو عقل جو ہوتی ہے وہ صرف اسسٹ کرتی ہے خبر کے کو انٹرنلائز کرنے کے لیے. ٹھیک ہے, لیکن ایمان تو خبر پر ہی لانا ہوتا ہے. ٹھیک ہے, جیسے ابراہیم علیہ السلام نے اللہ تعالیٰ سے درخواست کری تھی نا کہ اللہ آپ کیسے مار کر کے زندہ کرتے ہیں, تو اللہ تعالیٰ نے آگے سے ابراہیم علیہ السلام اپنے خلیل سے کیا فرمایا تھا کہ کیا تمہیں یعنی ایمان نہیں ہے, رائٹ؟ تو ابراہیم علیہ السلام نے کیا کہا تھا, اے اللہ ایمان ہے لیکن میں جو ہے وہ اس کو یقین میں تبدیل کرنا چاہتا ہوں. تو پھر اللہ تعالیٰ نے, چونکہ ان کے اندر ایمان تھا, ٹھیک ہے, ابراہیم علیہ السلام کے ایمان کے بارے میں اللہ تعالیٰ کو کوئی شک تو نہیں تھا کہ جی ایمان ہے نہیں ہے, پتہ نہیں مجھے دھوکہ دے رہا ہے کیا کر رہا ہے. ٹھیک ہے, ایمان تو تھا, اللہ تعالیٰ کو پتا تھا. تو اس کے بعد پھر اللہ جب ابراہیم علیہ السلام نے درخواست کری کہ مجھے دکھلا بھی دیجئے, تو اللہ تعالیٰ نے ان کو مشاہدہ بھی کروا دیا. ٹھیک ہے, تو ایمان فرسٹ, مشاہدہ سیکنڈ. تو ایمان والوں کو مشاہدہ ہوتا ہے, اس سے ان کا ایمان یقین میں تبدیل ہو جاتا ہے. لیکن جو شخص کہتا ہے کہ نہیں میں تو ایمان ہی اس وقت لے کر کے آؤں گا جب تک مجھے مشاہدہ نہیں ہوگا, تو ایسے شخص کو ایمان کی توفیق نہیں ملتی ہے. جب ہی کفار کے سامنے جتنے بھی انبیاء علیہ السلام نے یہ کروائے, ٹھیک ہے, یہ معجزات کروائے, تو ان سے کیا ہوا, کفار تو ایمان نہیں لے کر کے آئے. ٹھیک ہے نا, شق القمر کے نتیجے میں کتنے کافر ایمان لے کر کے آئے جو کہ مخالفت پہ اترے ہوئے تھے. ان مخالفین میں سے کوئی بھی ایمان لے کر کے نہیں آیا. ٹھیک ہے نا, جو ادھر ادھر تھے, ان کی زندگی میں کچھ چل رہا تھا, کوئی اس قسم کی سٹرگل چل رہی تھی, انہوں نے شق القمر کو دیکھ لیا تو ان کے ایمان کا وہ سبب بن گیا. ٹھیک ہے, لیکن جو مخالفین تھے ان کے ایمان کا سبب نہیں بنا, اس لیے کہ وہ ڈیمانڈ کرتے تھے مشاہدے کو. ٹھیک ہے, تو مشاہدہ جو ڈیمانڈ کرتا ہے نا, اس کو ایمان کی توفیق نہیں ملتی. لیکن یہی شق القمر جو آلریڈی ایمان لا چکے تھے خبر کی بیسس کے اوپر, تو ان کے ایمان کے اندر زیادتی کا سبب بن گیا, جیسے ابراہیم علیہ السلام کے ایمان میں زیادتی کا سبب بن گیا وہ پرندوں, چار پرندوں کو کا زندہ کرنا. تو اصل ہماری حیات وہ تو یعنی آخرت کی حیات ہے, اور جو شداد جیسے لوگ ہوتے ہیں تو وہ ہمیں اس دنیا کے اندر نقد وعدے کرتے ہیں ہمارے ساتھ, جیسے پچھلے ہفتے ہم نے پچھلی کلاس کے اندر ڈسکس کیا تھا, نقد وعدے کرتے ہیں اور ایمان کو کہتے ہیں کہ جی یہ تو یعنی ہے نا, تم ہو تو مسلمان, رائٹ, تم مسلمان تو ہو, تم جو ہے وہ الحمدللہ بھی کہتے ہو, تم ماشاءاللہ بھی کہتے ہو, رائٹ, اور تم جو ہے وہ یعنی نماز بھی پڑھ لیتے ہو, مسجد بھی چلے جاتے ہو, تو تم تو مسلمان ہو, سب ٹھیک ہے. باقی جو ہے وہ دنیا کی بات کرو کہ دنیا کے اندر ہمیں کیا کرنا چاہیے, تو امریکہ نے جیسے کیا ویسے کرنا چاہیے, اور جیسا ویسٹرن یورپ کے اندر ترقی آئی ویسے ترقی کرنی چاہیے, یا سنگاپور کے اندر جیسے ترقی آئی ویسے ہمیں ترقی کرنی چاہیے. ٹھیک ہے, تو یہ ایمانی دھوکہ بن جاتا ہے. اس لیے کہ یہ جو دھوکہ ہے نا, یہ زیادہ خطرناک دھوکہ ہے. ایک دھوکہ یہ ہوتا ہے کہ جی یعنی پورا ہی پورا سیکولر سسٹم چل رہا ہے, نو مینشن آف دا دین. ٹھیک ہے, اور ایک دھوکہ یہ ہوتا ہے کہ اس کے اندر دین کو بھی شامل کر دیا جائے کہ جی دین بھی جو ہے نا وہ یعنی چل رہا ہے, مطلب اسکارف بھی پہن رہی ہو, عورتوں کو کہا جاتا ہے ہاں بھی ہم تو اسکارف بھی پہنتے ہیں. ٹھیک ہے, اور بلکہ ہمارے یہاں کچھ جو ہے وہ دو تو نقاب بھی کرتے ہیں. ٹھیک ہے, اور مسجد بھی جاتے ہیں اور چیریٹیز کا کام بھی کرتے ہیں, اور یہ بھی چل رہا ہے ساتھ ساتھ. ٹھیک ہے, لیکن ساتھ ساتھ گناہ بھی چل رہے ہیں. ٹھیک ہے, تو اس سے بھی ہمیں یہ نہیں ہے کہ گناہ کرنے کے اوپر ہم پشیمان اور شرمندہ ہیں اور ہم کہہ رہے ہیں کہ جی ہم اس کو غلط سمجھتے ہیں, لیکن ہم بیچارے ہم جو ہے وہ اپنے یعنی نفس کے ہاتھوں مجبور ہیں, یا ہم جو ہے وہ شیطان کے دھوکے میں مبتلا ہونے کی وجہ سے گناہ کر رہے ہیں, لیکن ہم چاہتے ہیں کہ یہ چھوڑ دیں گے. ٹھیک ہے, یہ ایک الگ ایٹیٹیوڈ ہے, یہ کمپلیٹلی ایکسیپٹیبل ایٹیٹیوڈ ہے. ٹھیک ہے, لیکن ایک ایٹیٹیوڈ یہ ہوتا ہے کہ جی یہ بھی بالکل ٹھیک کر رہے ہیں ہم. ٹھیک ہے, اور ساتھ ساتھ ہم دین کے اوپر بھی عمل کر رہے ہیں. ٹھیک ہے, تو ہم جو گناہ کر رہے ہیں وہ گناہ نہیں ہے اصل میں.
ठीक है, वो वक्त का तकाजा है, वो जरूरी है, वो चलना है, ठीक है। तो ये एक अलग एटीट्यूड है, तो इस एटीट्यूड को कबूल नहीं किया गया दीन के अंदर बिल्कुल भी। या अय्यतुह नफ्सुल मुतमइन्ना, अब जो है मोमिन सालेह का तस्करा है कि जब वो मरेगा या उससे पहले इसके साथ क्या मामला होगा, तो इसकी तफसीर में फरमाते हैं कि यहाँ मोमिन की रूह को नफ्स मुतमइन्ना के लकब से खिताब किया गया है। तो यहाँ पर ना उस फर्दर डिस्ट्रीब्यूशन की बात नहीं हो रही कि कल्ब अलग है और नफ्स अलग है और अकल अलग है, ठीक है। यहाँ पर एक दूसरे कॉन्टेक्स्ट के अंदर बात हो रही है कि जो मोमिन की रूह है उसको ओवरऑल जो है वो नफ्स मुतमइन्ना कहा गया, यानी पूरे के पूरे नफ्स मोमिन की बात हो रही है, पूरे के पूरे वजूद मोमिन की बात हो रही है कि उसको नफ्स मुतमइन्ना कहा के लकब से खिताब किया गया है। मुतमइन्ना के लफ्जी मानी साकिना के हैं, मुराद वो नफ्स है जो अल्लाह ताला के जिक्र और उसकी अताअत से सुकून व करार पाता है, इसके तर्क से बेचैनी महसूस करता है, ठीक है। तो लफ्ज जो है वो नफ्स इस्तेमाल हो रहा है, लेकिन हकीकतन यहाँ पर दिल मुराद है, ठीक है। हकीकतन यहाँ पर दिल मुराद है, क्योंकि जो दिल होता है, क्योंकि जब हम डिस्ट्रीब्यूशन यानी डिस्ट्रीब्यूटेड फॉर्म में देख रहे होते हैं ना, तो वहां पर ये जो खसलत है कि अताअत से सुकून और तर्क के अताअत से बेचैनी, ये जो क्वालिटी है ये उस डिस्ट्रीब्यूटेड वर्जन के अंदर दिल की क्वालिटी है, ठीक है। तो ये वही नफ्स हो सकता है जो रियाजात और मुजाहिदात करके अपनी बुरी आदात और इखलाक रजीला को दूर कर चुका हो, ठीक है। तो यहाँ पर थोड़ी सी जो लैंग्वेज है ना वो समझने के ये लैंग्वेज जो जो हमने डिस्ट्रीब्यूटेड एक्सप्लेनेशन आपको दी है ना, तो उस एक्सप्लेनेशन से थोड़ी सी मिसमैच कर रही है जाहिरी तौर पर, ठीक है। यानी जैसे कि आपको हम बताते रहते हैं ना कि हदीसों के दरमियान भी आपको जाहिरी तौर पर तजाद नजर आता है, ठीक है। इवन यानी वो तो एक ही नबी अलैहिस्सलाम की सच्चे नबी की कही हुई सारी बातें, लेकिन हदीसों में तजाद नजर आते हैं ना, जबी तो उलमाए कराम फिर इस तजाद को जो है वो क्या कहते हैं यानी जो रिजॉल्व करते हैं, तो कि जी कौन सी चीज जो है वो मरजू है, कौन सी चीज राजे है, कौन सी चीज जो है वो सही है, कौन सी चीज जो है वो कम सही है। तो इस तरीके से एक ही नबी सल्लल्लाहु अलैहि वसल्लम की कही हुई बातों को एक्सप्लेन करना पड़ता है ना, तो इसी वजह से उलमा ही की कही हुई बातों को, उन्हीं के कही हुए अल्फाज को एक्सप्लेन करना पड़ता है, वरना जाहरी तौर पर वो मुतजाद नजर आती है, कॉन्ट्रेडिक्टरी नजर आती है, कॉन्फ्लिक्टिंग नजर आती है। तो यहां पर भी बिल्कुल वही मामला है कि यहां पर जाहरी कॉन्फ्लिक्ट नजर आ रहा है इन दोनों बातों के अंदर, ठीक है। लेकिन उसको एक्सप्लेन करना, और एक्सप्लेन करने के लिए फिर जाहिर है थोड़ी सी अकल लगानी पड़ती है, थोड़ा सा गौर करना पड़ता है, थोड़ा सा तफसीली मुतालिया करना पड़ता है, ठीक है। उसके बगैर जो है वो ये कॉन्ट्रडिक्शन रिजॉल्व नहीं हो पाती हैं। तो यहाँ फरमा रहे हैं कि ये वही नफ्स हो सकता है जो रियाजात और मुजाहिदात करके अपनी बुरी आदात और इखलाक रजीला को दूर कर चुका हो। तो बुरी आदात और इखलाक रजीला ये दिल का हिस्सा नहीं होते हैं, दिल की खासियत नहीं होते हैं, बल्कि ये नफ्स की खासियत होती है, ठीक है। जैसे कि उस डिस्ट्रीब्यूटेड फॉर्म के अंदर हमने एक्सप्लेन किया है, ठीक है। तो ये जो नफ्स की खासियत होती है, तो इसको फिर खत्म कैसे किया जाता है? इसको खत्म किया जाता है रियाजात और मुजाहिदात के जरिए से, इसको तज़किया नफ्स भी कहते हैं, ठीक है। तो रियाजत का मतलब क्या होता है कि एक्सरसाइज, ठीक है। और एक्सरसाइज क्या चीज होती है? एक्सरसाइज वो होती है कि जिसके अंदर पसीना निकलता हो, जिसके अंदर थकन होती हो, ठीक है। आप जो है वो यानी किसी अच्छे से मौसम के अंदर थोड़ा सा चहलकदमी करके घर में वापस आ जाए, तो उसको क्या कहा जाएगा? इसको कहा जाएगा जी ये हवाखोरी करके वापस आए, ठीक है ना। इसको एक्सरसाइज नहीं कहा जाएगा। तो एक्सरसाइज या वर्किंग वर्कआउट जिसको कहते हैं, ये क्या चीज होती है? ये वर्कआउट होता है कि जब आप किसी ट्रैक के ऊपर जाकर के 1 मील दौड़ें, ठीक है ना, फिर आप कुछ जो है वो पुशअप्स भी करें, ठीक है, कुछ जो है वो पुलअप्स करें, कुछ जो है वो वेट लिफ्टिंग करें, या आप किसी जिम में जाएं, या आप किसी अपने खास कमरे में जिसमें आपने एक्सरसाइज मशीनें रखी हुई हैं, ठीक है। तो एक्सरसाइज मशीनों के ऊपर और इन सब वर्कआउट्स के जरिए से आपका क्या होता है? आप हवाखोरी नहीं कर रहे होते, आपका पसीना निकल रहा होता है, ठीक है ना, आपको थकन महसूस हो रही होती है, आपके मसल्स के अंदर थोड़ा बहुत पेन भी हो रहा होता है शुरू शुरू के अंदर, बाद में पेन होना खत्म हो जाता है, लेकिन पसीना आना तो खत्म नहीं होता ना, पेन तो खत्म हो जाता है, राइट। ये जरा गौर तलब बात है, पेन खत्म हो जाता है लेकिन पसीना आना खत्म नहीं होता, ठीक है। तो इसको कहते हैं रियाजत, ठीक है, इसको हवा खोली नहीं कहते, इसको रियाजत कहते हैं। और मुजाहिदा भी यही होता है कि मुजाहिदा कभी का मतलब ये होता है कि जो चीज आसान हो उसको छोड़ करके मुश्किल वाली चीज को अख्तियार करना, ठीक है, इसको मुजाहिदा करना कहते हैं। तो इसी वजह से जिहाद को जो है वो जो जो मैदान जंग के अंदर लड़ाई वगैरह होती है ना, उसको असल में जिहाद नहीं कहते, ठीक है। उसके असल लफ्ज उसके लिए तो किताल है, कत्ल करना, यानी अपने वेपन्स के जरिए से अगले बंदे को मारना, इसको किताल कहते हैं, इसको जिहाद नहीं कहते हैं, ठीक है। लेकिन जिहाद किताल के ऊपर जिहाद का लफ्ज इस्तेमाल क्यों किया जाता है, इस वजह से कि वो मुश्किल काम होता है, उसके अंदर तकलीफ उठानी पड़ती है, ठीक है। वो इंसान, कोई भी इंसान वो चीज जो है वो यानी पसंद नहीं करता, ठीक है। पसंद करने का वाला मामला होता है अपने बीवी बच्चों के साथ जो है वो अच्छा वक्त गुजारना, ये इंसान को इंसान की तबीयत के ऊपर आसान होता है, पसंदीदा होता है, ठीक है। तो इस वजह से उसको जो है वो मुजाहिदात के अंदर, और ये दीन इस्लाम जो है वो तरक्की के लिए उसके अंदर मुजाहिदात ही चाहिए होते हैं, यानी अपने नफ्स की चाहत के खिलाफ करना होता है, ठीक है। तो जो भी रियाजात करता है और मुजाहिदात करता है तो उससे फिर नफ्स कमजोर होता है, ठीक है, उससे नफ्स कमजोर होता है। और फिर उस जब वो कमजोर हो जाता है तो फिर वो बुरी आदतें उसके अंदर से, यानी वही सारी एक्सप्लेनेशन आई थिंक दोबारा नहीं करूंगा, बल्कि ये कि वो इन्फ्लुएंस नहीं कर पाता है, ठीक है, अकल को बुरे कामों के लिए और अखलाक रजीला के लिए अब इन्फ्लुएंस करने के काबिल नहीं रहता है। आगे कहते हैं कि अतात हक और जिक्रुल्लाह उसका मिजाज और शरीयत उसकी तबीयत बन जाती है, ठीक है। तो ये मामला जो है ये किसके साथ होता है, अब देखें, अतात हक और जिक्रुल्लाह उसका मिजाज और शरीयत उसकी तबीयत बन जाती है, ये नफ्स की तबीयत नहीं बन जाती, शरीयत जो है वो नफ्स की तबीयत नहीं बन जाती, ठीक है। जिक्रुल्लाह जो है वो नफ्स की तबीयत नहीं बन जाता, बल्कि ये किसकी तबीयत बन जाता है, जरा अब आप लोग थोड़ा सा कॉन्ट्रीब्यूट करें इसके अंदर, ये किसकी तबीयत बन जाता है, डिस्ट्रीब्यूटेड मॉडल के अंदर, ठीक है, डिस्ट्रीब्यूटेड मॉडल समझ रहे हैं ना, तो बयानात में और पिछली क्लासों में आप लोगों को समझाया गया है। तो उस डिस्ट्रीब्यूटेड मॉडल से अगर इस की नजर से इसको देखा जाए तो इस जुमले का क्या महल वकू, महल वकू क्या होता है, अतात हक और जिक्रुल्लाह उसका मिजाज और शरीयत उसकी तबीयत बन जाती है, ये डिस्ट्रीब्यूटेड मॉडल में से कौन सी वाली चीज की बात हो रही है, दिल स्लैश अकल, नहीं, दिल तो ऑलरेडी, ठीक है, अतात हक और जिक्रुल्लाह दिल का ऑलरेडी मिजाज होता है, ठीक है। तो ये जो बात हो रही है ना, ये बात हो रही है अकल की, ठीक है, अकल, ठीक है, जो प्रेसिडेंट साहब होते हैं, याद है ना वो प्रेसिडेंट साहब वाली मिसाल जिसमें यूएस में के स्कूल्स के अंदर शूटिंग वाली मिसाल देकर के समझाया था कि प्रेसिडेंट साहब जो है वो चाहते तो हैं कि हमारे बच्चे स्कूलों के अंदर मरना बंद हो जाए, राइट, ये जो कार्नेज होता है हमारे स्कूलों के अंदर, जो जो कि बाहर से कोई मुसलमान आके नहीं कर रहा होता, राइट, कोई टेररिस्ट जो है, कोई दहशतगर्द आके नहीं कर रहा होता, बल्कि उसी स्कूल का एक बच्चा कर रहा होता है, ठीक है ना। तो अमेरिकन प्रेसिडेंट ऐसा नहीं होता कि वो चाहे कि नहीं, होता रहे ये काम, ठीक है, क्योंकि ये कालों के स्कूल में नहीं हो रहा होता, ये हिस्पैनिक्स के स्कूल में नहीं हो रहा होता, ये गरीबों के स्कूल में नहीं हो रहा होता, ये तो अमीरों के स्कूल में हो रहा होता है, ये तो गोरों के स्कूल में हो रहा होता है, ठीक है। तो कोई भी अमेरिकन प्रेसिडेंट, इवन अगर कालों के स्कूल में भी हो रहा होता ना, तो वो आज का कोई अमेरिकन प्रेसिडेंट नहीं चाहता कि काले जो है उस तरीके से मरे, ठीक है ना, यानी उसकी रेपुटेशन भी तो इससे इफेक्ट होती है ना, तो नहीं चाहता कि ये काम हो, लेकिन ही कैन नॉट डू एनीथिंग अबाउट इट, ठीक है, वो लॉ पास नहीं कर पाता है। क्यों लॉ पास नहीं कर पाता है, क्योंकि एनआरए जो है वो बहुत स्ट्रांग है, ठीक है, तो वो गन लॉज पास ही नहीं करने देती, वो इंप्लीमेंट ही नहीं करने देती, ठीक है। तो जब आपकी एनआरए कमजोर हो जाएगी तो फिर ऑटोमेटिकली जो प्रेसिडेंट साहब है वो यानी बच्चों के हक में लॉस पास कर पाएंगे ना, तो अब प्रेसिडेंट साहब स्ट्रांग हो गए ना, तो अकल की बात है यहां पर, ठीक है। अतात हक और जिक्रुल्लाह अकल का मिजाज बन जाता है, पहले ये अकल का मिजाज नहीं था ये, ठीक है, क्योंकि अकल जो है वो कर ही नहीं पा रही थी ना, अतात हक कर पा रही थी ना, अल्लाह ताला का जिक्र कर पा रही थी, ठीक है। जब नफ्स कमजोर हो जाता है ना और दिल ताकतवर हो जाता है तो अल्लाह की मान कर चलना अकल के लिए आसान हो जाता है, इख्तियार करना, जब उसके पास दो ऑप्शन आते हैं ना कि जी सामने कोई नंगी औरत खड़ी हुई है, ठीक है ना, तो वो सामने देखे कि वो साइड की तरफ देखे, ठीक है, तो ये जो इख्तियार आता है ना उसके सामने, अभी हम अमेरिका में है ना, समर है अभी, ठीक है, तो ये चीज तो हर वक्त ही जब भी बाहर जाओ तो ये मामला होता है, राइट। तो ये जो इख्तियार करना होता है ना कि नहीं जी उसको ना देखो, उससे नजर को फेर लो, दिल के अंदर कराहियत महसूस करो, इस्तिग़फ़ार कर लो, ठीक है, ये आसान हो जाता है। जब दिल मजबूत हो जाता है और जो नफ्स है ना वो कमजोर हो जाता है। तो अकल ये फैसला करती है ना, अकल ने फैसला करना होता है कि जी आंखों को इधर रखना है कि आंखों को उधर रखना है, ठीक है ना। तो ये बड़ा आसान हो जाता है, ठीक है, लेकिन इसके लिए ये मेहनत करनी पड़ती है। फिर उसके बाद ये नहीं होता कि जी तस्बीह लिए लिए फिर रहे हैं और हर वक्त मुराकबे में बैठे हुए हैं, राइट, और हर वक्त जो है वो मस्जिद के अंदर ही बैठे हुए हैं, ठीक है। ये नहीं मकसद दीन इस्लाम का कि जी मस्जिद से ही ना निकलो, राइट। ग्रोसरी करने के लिए जरूरत में घर के अंदर ग्रोसरी की जरूरत है, और आप कहने की बाहर तो बेलिबास औरतें फिर रही हैं तो मैं तो घर की ग्रोसरी नहीं लेकर के आऊंगा, राइट। मस्जिद जाने के लिए के रास्ते के अंदर बेशुमार जो है वो इस किस्म के नमूने मौजूद होते हैं, राइट। तो मस्जिद भी मैं नहीं जाऊंगा, जुमा पढ़ने के लिए भी नहीं जाऊंगा और फर्ज नमाज पढ़ने के लिए भी नहीं जाऊंगा, राइट। ऐसा नहीं है, ये हमारा दीन जो है ना, जैसे पिछली दफा बात हुई थी, हमारा दीन जो है वो इम्पॉसिबल चीजों की डिमांड नहीं करता, लेकिन पॉसिबल चीज की डिमांड करता है कि आगे ऐसा नमूना खड़ा हुआ हो और तुम अपनी आंखों को बंद कर लो या हटा लो वहां से। अल्लाह ताला ने ऑलरेडी तुम्हें जो है वो ये गर्दन दी है जो कि मुड़ सकती है, राइट। ये आंखों के ऊपर लिड्स दी हैं, आई लिड्स दी हैं जो कि बंद हो सकती हैं, राइट, झुका सकते हो अपने अपने सर को। ये सारी एबिलिटीज अल्लाह ताला ने दी हैं। तो जो एबिलिटीज अल्लाह ने दी हैं तो उनको इख्तियार करने का ऑप्शन भी तो अल्लाह ताला ने दिया है ना। तो ये ऑप्शन कब इख्तियार करते हैं, जब नफ्स कमजोर हो जाता है और दिल पावरफुल हो जाता है। अताअत हक और जिक्रुल्लाह उस दिल का मिजाज बन जाता है ना, तो अल्लाह याद आ जाता है उस वक्त, सामने बेलिबास खड़ी होती है लेकिन उस वक्त अल्लाह याद आ जाता है और आप जो है वो अपने निगाहों को हटा देते हैं वहां से, ठीक है। यही मामला सऊदी अरब के अंदर रहते हुए ये मामला नहीं होता, लेकिन किताबें तो सऊदी अरब में भी मौजूद हैं, राइट। सेलफोन के ऊपर जो नमूने आते हैं वो चाहे अमेरिका में हो वो बाहर नजर आते हैं, सऊदी अरब के अंदर वो सेलफोन के अंदर नजर आते हैं, राइट। टीवी स्क्रीन के ऊपर, कंप्यूटर स्क्रीन के ऊपर नजर आते हैं, किताबों में नजर आते हैं, मैगजीन्स के अंदर नजर आते हैं, अब तो दुकानों में भी नजर आने शुरू हो गए, राइट। तो उस वक्त भी ये काम आसान हो जाता है जब नफ्स कमजोर हो जाता है और दिल ताकतवर हो जाता है, ठीक है। तो इसको खिताब करके फरमाया, इरजिई इला रब्बिक, लौट जाओ अपने रब की तरफ। लौटने के लफ्ज से मालूम होता है कि इसका पहला मुकाम भी रब के पास था, अब वहीं वापस जाने का हुक्म हो रहा है, यानी रब ही के पास से होकर के ये आया है इस दुनिया के अंदर और वहीं पर लौट के जाना है। इरजिई है, ठीक है, इजहब नहीं है कि चले जाओ अपने रब की तरफ। इजहब का मतलब होता है जाओ, यानी किसी ऐसी जगह पे जाओ जहां पे तुम पहली दफा जा रहे हो, फॉर एग्जाम्पल, राइट। तो इजहब का लफ्ज होता है, यहां पर इजहब का लफ्ज नहीं है, इरजिई लौटो। लौटने के लफ्ज से मालूम हुआ कि इसका पहला मुकाम भी रब के पास था, अब वहीं वापस जाने का हुक्म हो रहा है। जब ये कहते हैं ना इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन, राज वो भी यही है, इर्ज जो है वो फेले अमर का सीगा है और राज जो होता है वो इस्म फाइल का सीगा है, लौटने वाला। इससे उस रिवायत की तकवीयत होती है जिसमें यह है कि मोमिनीन की अरवाह उनके आमाल नामों के साथ इल्लियीन में रहेंगी, यानी जब इस जहान से अगले जहान में जाएंगे। ये जहान कौन से नंबर का जहान है, कौन सा स्टॉप ओवर पॉइंट है हमारा, पहला स्टॉप ओवर पॉइंट है, सेकंड स्टॉप ओवर पॉइंट है, थर्ड स्टॉप ओवर पॉइंट है कि फोर्थ स्टॉप ओवर पॉइंट है, ठीक है। चार हमारे स्टॉप ओवर पॉइंट होते हैं, पहला जो है वो आलमुल अरवाह था, दूसरा आलम दुनिया है, तीसरा आलम बरजख है और चौथा आलम आखरत है, ठीक है। तो इस आलम दुनिया से आलम बरजख के अंदर जब जाएंगे तो इनकी जो अरवाह है वो आमाल नामों के साथ इल्लियीन में रहेंगी, और इल्लियीन कौन सी जगह है, सातवें आसमान पर अर्श रहमान के साय में कोई मकाम है, ठीक है, अल्लाह ताला के अर्श के साय में है ये इल्लियीन की जगह। कुल अरवाह इंसान का असल मुस्तकर वही है, वहीं से रूह लाकर इंसान के जिस्म में डाली जाती है और फिर मौत के बाद वहीं वापस जाती है। अब सिज्जीन जो है वो दूसरा मुकाम है इल्लियीन के अलावा, ठीक है। तो सिज्जीन का जो तस्करा है वो इंशाल्लाह हम आगे जो जो सूरतें पढ़ेंगे ना तो उनकी तफसीर के अंदर सिज्जीन का वाला मामला भी आता है, ठीक है। तो अभी इल्लियीन के ऊपर ही मामला रखते हैं, इंशाल्लाह वहीं पे हजरत के अल्फाज ही से उसको पढ़ेंगे। तो असल जो रूह है वो हमारी इल्लियीन के मुकाम के ऊपर है और ये वहीं पर लौट की जाएगी। इस दुनिया के अंदर जो 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 रूह हमारे जिस्म के अंदर होती है तो हजरत मुफस्सरीन और मशायख ने फरमाया कि ये जो रूह हमारे जिस्म के अंदर होती है ये रूह दरअसल उस असल रूह का इमेज होता है या अक्स होता है, अक्स, ठीक है। तो मौत के वक्त जो है ना ये अक्स जो है वो ऊपर जाकर के अपने असल से मिलता है और फिर अल्लाह ताला इस
عکس کو واپس اس دنیا کے اندر بھیج دیتے ہیں. ٹھیک ہے, یعنی اس دنیا سے مراد عالم برزخ والی دنیا کے اندر. ٹھیک ہے, تو پھر وہ جو عکس واپس آ جاتا ہے تو پھر اس عکس کے اوپر پھر قبر کا معاملہ ہوتا ہے, جو کہ قبر کے اندر سارے سوال جواب ہوتے ہیں اور سب کچھ. ٹھیک ہے, راضیت مرضیہ, یعنی یہ نفس اللہ تعالیٰ سے اس کے تکوینی اور تشریعی احکام پر راضی ہے, اور اللہ تعالیٰ بھی اس سے راضی ہے, کیونکہ بندے کا اللہ تعالیٰ کے تقدیری احکام پر راضی ہونا ہی اس کی علامت ہے کہ اللہ تعالیٰ اس سے راضی ہے. اگر اللہ تعالیٰ اس سے راضی نہ ہوتا تو اس کو رضا بالقضاء کی توفیق ہی نہ ہوتی. تو جو بھی اللہ تعالیٰ نے تکوینی معاملات فرمائے ہیں, یعنی تکوینی معاملات کیا ہوتے ہیں کہ ایک ہوتا ہے کہ انسان جو عمل کرتا ہے نا, تو اس عمل کی اس کو اگر اچھا عمل ہے تو جزا ملے گی اور گندا عمل ہے تو سزا ملے گی. ٹھیک ہے, تو یہ کہلاتا ہے اس کے اعمال کا یعنی جزا اور سزا. ٹھیک ہے, لیکن کچھ ایسے معاملات اس دنیا کے اندر ہوتے ہیں کہ جن کے اندر اس کے عمل کا عمل دخل نہیں ہوتا, یعنی اس نے اچھا کام کیا یا برا کام کیا اس سے ڈیسائیڈ نہیں ہوتا, بلکہ کچھ اللہ تعالیٰ کے فیصلے ہوتے ہیں. کن کر کے جو اللہ تعالیٰ فیصلے کرتے ہیں نا, کن تو فیکن وہ ہو جاتا ہے. ٹھیک ہے, تو وہ اس وجہ سے نہیں ہوتا کہ میں نے کوئی نیک کام کیا تھا تو میرے ساتھ اچھا معاملہ ہو رہا ہے. ٹھیک ہے, یا میں نے برا کام کیا تھا تو برا معاملہ ہو رہا ہے, بلکہ اللہ تعالیٰ نے فیصلہ کر دیا کہ نہیں, تم نیک کام تو کر رہے ہو لیکن تمہارے ساتھ برا معاملہ ہی ہونے والا ہے. ٹھیک ہے, تو یہ برا معاملہ جو ہے نا وہ آخرت میں نہیں ہوتا بلکہ دنیا کے اندر اللہ تعالیٰ نیکوں کے ساتھ کبھی برا معاملہ کروا دیتے ہیں. ٹھیک ہے نا, تو اس کو کہتے ہیں تکوینی عمل. یعنی انہوں نے کوئی غلط کام نہیں کیا تھا جن کی وجہ سے ان کے ساتھ جو ہے وہ برا معاملہ ہو رہا ہے, بلکہ اللہ تعالیٰ کا تکوینی فیصلہ تھا. ٹھیک ہے, ایسا ہی ہونا تھا. ٹھیک ہے, یا یہ کہ گروہ نے برا کام کیا تو ان کے ساتھ ہونا تو یہ چاہیے تھا اصول کے تحت کہ ان کے ساتھ ان کو سزا ملتی, لیکن اللہ تعالیٰ کا تکوینی فیصلہ یہ آ گیا کہ نہیں, ان کو ابھی سزا نہیں ملے گی بلکہ ان کے ساتھ جو ہے وہ ذرا کھل کے کھیلنے والا معاملہ ہوگا, کھل کر کے ان کو موقع دیا جائے گا ذرا جی اور تم گناہ کر لو. تو یہ اللہ تعالیٰ کا تکوینی فیصلہ کہلائے گا. ذرا ایک منٹ ہولڈ کیجیے گا. جی سوری, میں نے کہا تھا کہ ایک منٹ ہولڈ کریں. فیروز شاہ صاحب آپ کیا کہہ رہے ہیں کہ عکس کا کانسیپٹ سمجھ نہیں آیا. اب تو آواز آ رہی ہے نا, عکس کا کانسیپٹ سمجھ میں نہیں آیا. ہاں, عکس کا کانسیپٹ بس اتنا ہی تھا کہ جو اصل روح ہے وہ عالم ارواح ہی میں رہتی ہے. ٹھیک ہے, یہاں جو ہمارے بدن کے اندر روح ہے نا, جس کی وجہ سے ہم زندہ ہیں, یہ اصل روح نہیں ہے بلکہ اس کا ایک سایہ ہے, اس کا ایک سمجھ لیں. بھائی دیکھیں عکس کیا ہوتا ہے. ٹھیک ہے, ہماری باڈی فار ایگزامپل, ہماری باڈی جو ہوتی ہے وہ ہمارا اصل کہلاتی ہے نا, لیکن جب روشنی پڑتی ہے تو روشنی جب لائٹ سے پڑ رہی ہوتی ہے تو ہمارا عکس جو ہے وہ ہمارے پیچھے پڑ رہا ہوتا ہے نا, جو سایہ ہوتا ہے. ٹھیک ہے, تو جیسے جیسے ہم آگے بڑھے ہوتے ہیں وہ سایہ ہمارے ساتھ ساتھ رہتا ہے, پھر ہم اگر رائٹ کی طرف موو ہونا شروع ہو جائیں تو وہ سایہ رائٹ کی طرف موو ہونا شروع ہو جاتا ہے, لیفٹ کی طرف تو لیفٹ, رائٹ, سایہ مستقل ساتھ رہتا ہے نا, یعنی گویا کہ وہ ہمارا ہی فارم ہوتا ہے. اب یہ سایہ جو ہے وہ ہم عام طور پہ تو بلیک سایہ کو سایہ یعنی وہ بلیک ہوتا ہے. ٹھیک ہے, وہ ہمارے پورے اس میں چہرہ نظر نہیں آ رہا ہوتا, اس کے اندر ہمارا یعنی خد و خال نظر نہیں آ رہے ہوتے سایہ کے اندر. لیکن اگر یہ سایہ جو ہے وہ کسی اور طریقے سے پروڈیوس کیا جائے, جیسے کہ مرر امیجنگ کے ذریعے سے مررز اس طرح سے لگائے جائیں کہ ہمارا سایہ جو ہے وہ مرر پہ آنا شروع ہو جائے, تو مرر کے اوپر جو ہمارا سایہ پڑ رہا ہوتا ہے وہ ہمارا اصل تو نہیں ہوتا نا, حالانکہ اس کے اندر آپ کو ناک کان آنکھ ساری تفصیلات نظر آ رہی ہوتی. ٹھیک ہے, لیکن وہ بہرحال سایہ ہی ہوتا ہے, وہ ہمارا اصل نہیں ہوتا, اصل تو ہمارا فزیکل باڈی ہوتی ہے. اسی طریقے سے روح کا بھی یہی معاملہ ہے. ٹھیک ہے, کہ روح جو اصل ہے نا وہ تو ہے اوپر ہی, وہ اس دنیا میں نہیں آتی, لیکن اس کا سایہ اللہ تعالیٰ نے ایسا بنایا ہے جو کہ فرشتہ اس بدن کے اندر جو کہ اس دنیا کے مٹیریل سے بنا ہوتا ہے,
इस बदन के अंदर आकर के फूंकता है, और वो इस बदन के अंदर उस वक्त तक रहता है जबकि ये बदन जागती हालत में होता है, हैं? लेकिन जैसे ये बदन सोता है, गहरी नींद में जाता है, तो क्या होता है कि ये साया जो है वो बदन को छोड़ करके ऊपर चला जाता है, ठीक है। जब जब ये वापस आता है तो फिर हम क्या पढ़ते हैं, अल्हम्दुलिल्लाहिल्लज़ी अहयाना बादमा अमातना व इलैहिन नुशूर, राइट। सुबह उठने की दुआ क्या होती है कि जी हम मर गए थे, अल्लाह ताला का शुक्र है कि अल्लाह ताला ने हमें दोबारा इस दुनिया में वापस भेज दिया, ठीक है। साया जो है ना मुस्तकिल, यानी इतना तेज स्पीड होती है रूहानी मामलात के अंदर, इतनी तेज स्पीड होती है कि एक लम्हे के लिए आप उठे, वो साया वापस आ गया था जब भी आप उठे, ठीक है ना, और एक लम्हे के लिए आप सो गए जरा गहरी नींद, ठीक है। तो यानी गहरी नींद की डेफिनेशन क्या होती है, सूरह काफ की जो तफसीर सुन रहे हैं उनको पता होगा गहरी नींद की डेफिनेशन क्या होती है, जब कान सुनना बंद कर देते हैं, ठीक है। तो जैसे ही गहरी नींद में गए वैसे ही वो साया जो है वो फिर दोबारा इस बदन से निकला और ऊपर जाकर के यानी वहां पे जाकर के मर्ज हो गया, ठीक है, असल के साथ, और फिर वापस जो है आ गया, फिर उसके बाद मर्ज हो गया, फिर वापस आ गया, फिर मर्ज हो गया, ठीक है। इस वजह से ये जो ज्यारतें वगैरह होती हैं ना ख्वाब के अंदर जो ज्यारतें होती हैं, तो ख्वाब की ज्यारतों के अंदर इंसान वो चीजें देख लेता है जो कि इस जिस्मानी दुनिया के अंदर नहीं देख सकता, क्योंकि जो ख्वाब के अंदर जो भी चीजें देखता है, चाहे अच्छी चीजें देखे चाहे बुरी चीजें देखे, तो उसका ताल्लुक रूहानी दुनिया के साथ होता है, और रूह के साथ जो है वो सारी चीजें हो सकती हैं, ठीक है। रूह के अंदर कैपेबिलिटी वैसी होती है कि उन चीजों को एक्सपीरियंस कर सके और उनको ऑब्जर्व कर सके, ठीक है। तो यही कॉन्सेप्ट है असल का और अक्स का रूह के मामले में, ठीक है। बाकी हम एक दो मिनट तो आपसे और ले लेते हैं कि ये कॉन्सेप्ट, हाँ, राधियत मर्जिया वाला वाला जो पैराग्राफ है इसको, ठीक है। तो तकवीनी मामलात के बारे में कुछ सवाल है कि जी क्या चीजें तकवीनी होती हैं, क्या चीजें जो है वो तशरीह होती हैं। तशरीह क्या क्या, ये जो मैंने बताया ना कि हम अच्छा अमल करते हैं तो हमारे साथ अच्छा मामला, बुरा अमल करते हैं तो बुरा मामला, तो ये इसको तशरीह कह सकते हैं, यानी शरीयत को फॉलो करते हैं तो अच्छा मामला होता है और शरीयत के खिलाफ करते हैं तो फिर बुरा मामला होता है, ठीक है। लेकिन अगर ऑपोजिट हो जाए तो फिर उसको कहेंगे कि ये तशरीह मामला नहीं हो रहा बल्कि ये तकवीनी मामला हो रहा है, ठीक है। तो तकवीनी मामला में ऐसा होता है कि कोई नेक औरत है, ठीक है, लेकिन उसको अल्लाह ताला ने एक बुरा शौहर दे दिया, ठीक है। अब बुरा शौहर जो है वो उसकी जिंदगी को अजाब बना के रखा हुआ है, तो कहते हैं जी अल्लाह ताला के तकवीनी फैसले के ऊपर राजी रहो, ठीक है, कि भाई शौहर जो है वो अल्लाह ताला की तरफ से तुम्हें मिला है, तो अब जो है वो उसके साथ अपने दीन की हिफाजत करते हुए गुजारा कर लो, तो अल्लाह ताला की तरफ से जो है तुम्हें रजा बिल कजा का मुकाम मिल जाएगा, क्योंकि ये कजा थी अल्लाह ताला की कि तुम्हें ऐसा शौहर मिल गया। उसी तरह से शौहरों के साथ जो है बीवी वाला मामला होता है कि जी बीवी ऐसी मिल जाती है जो कि फिर माशाल्लाह शेख का काम दे रही होती है, फिर वो इसलाह कर रही होती है फिर हमारे नफ्स का। बहरहाल अच्छी बुरी लोगों के सब सोज आलम अरवाह में होती हैं। हाँ, आलमुल अरवाह का लफ्ज जब बोला जाता है तो वो सारी रूहों के लिए बोला जाता है, यानी ये वो मुकाम है कि जहाँ पे अल्लाह ताला ने आदम अलैहिस्सलाम की पीठ के ऊपर अपनी कुदरत का हाथ रखा और उसमें से सारे के सारे इंसान निकल आए, उनमें से कुछ जो थे वो यानी रोशन चेहरों वाले थे, छोटे छोटे थे लेकिन कुछ रोशन थे, सफेद चेहरों वाले या रोशन चेहरों वाले, और कुछ जो थे वो बिल्कुल डार्क थे। तो ये सब रूहें थी, रूहें, ठीक है, रोशन भी रूहें थी और डार्क भी रूहें थी, ठीक है। तो ये सब का सब जो है वो मामला आलमुल अरवाह में था और सारे के सारे वहां पर थे। फिर उसके बाद जब दुनिया में आते हैं ना, यानी ये पवेलियन में थे सारे के सारे, फिर उसके बाद जब बैटिंग करने के लिए आते हैं ना दुनिया के अंदर, ठीक है, तो बैटिंग करने के दौरान फिर डिसाइड होता है कि जी इन्होंने कितने रन बनाने, ठीक है, या कितने डक स्कोर करने, ठीक है ना। तो बैटिंग करने के दौरान फिर वो उस वक्त अल्लाह ताला की इल्म अजली के हिसाब ही से सब कुछ हो रहा होता है, पता अल्लाह को सब कुछ होता है कि जी किसने क्या करना है, ठीक है, लेकिन अल्लाह ताला ने इख्तियार दिया होता है तो हम बैटिंग अपने इख्तियार से कर रहे होते हैं, तो उसमें फिर जो बिल आखिर आउट हो जाते हैं, ठीक है, मौत का फरिश्ता आता है तो बिल आखिर आउट हो जाते हैं। तो आउट होकर के जब हम वापस जाते हैं ना पवेलियन के अंदर, तो वो जरा क्रिकेट के पवेलियन से मुख्तलिफ मामला है कि जी आने से पहले जो है वो हम सारे के सारे एक साथ ही थे, लेकिन जब जाते हैं ना तो उस वक्त जो है वो स्कोर करने वाले बैट्समैन को जो है वो जरा साइड में रखा जाता है, और जो यानी बुरा मामला करके आया होता है उसको जरा सा दूसरी तरफ रख दिया जाता है, ठीक है, लेकिन है तो सब पवेलियन ही ना, ठीक है, वापस भी पवेलियन में ही जा रहे हैं और आए भी पवेलियन से ही थे, लेकिन वापसी के वक्त जो है वो इल्लीयीन और सिज्जीन के दरमियान डिवाइड हो गए, ठीक है। तो ये सिज्जीन का जैसा आपको बताया था कि ये तफसील पर आगे आएगी इंशाल्लाह, ठीक है, तो ये रजा बिल कजा की तौफीक उसी को होती है जिससे कि अल्लाह ताला राजी होता है। और खैर, ये नफ्स अपनी मौत के वक्त मौत पर भी राजी और खुश होता है। हजरत उबादा बिन इब्ने सामित रजी अल्लाह ताला की हदीस में है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, मन अहब्ब लिका अल्लाही अहब्ब अल्लाहु लिकाही व मन करिहा लिका अल्लाही करिहा अल्लाहु लिकाही। यानी जो शख्स अल्लाह ताला से मिलने को पसंद करता है, मोहब्बत करता है अल्लाह ताला से मिलने को, लिका कहते हैं मुलाकात, ठीक है, तो मुलाकात को अहब्बा यानी मोहब्बत करता है, अल्लाह ताला भी उससे मिलने को पसंद करता है। और जो अल्लाह ताला की मुलाकात को नापसंद यानी कराहियत करता है उसके साथ, तो अल्लाह ताला भी उससे मिलने को नापसंद करता है। ये हदीस सुनकर हजरत सिद्दीका आयशा रज़ी अल्लाह ताला अन्हा ने हुजूर सल्लल्लाहु अलैहि वसल्लम से सवाल किया कि अल्लाह से मिलना तो मौत ही के जरिए हो सकता है, ठीक है, क्योंकि इन सबको पता था, आयशा सिद्दीका तो आलिमा भी थी, पता था कि जी दुनिया में तो मुलाकात ही हो सकती है ना, ये तो रूहानी निजाम का मामला है कि अल्लाह से मुलाकात। तो उन्होंने कितनी अकल वाली बात, कितनी समझ वाली बात पूछी कि मौत तो हमें या किसी को भी पसंद नहीं, कि कोई ऐसा नहीं है कि जी यानी मौत को पसंद इस तरह से करे कि यानी कोई हर एक के घर के अंदर एक छुरी होती है ना कम से कम, ठीक है, या पॉइजन होता है या कुछ और चीज गनशन होती है ना हर एक के पास, तो मतलब क्या चीज है जो कि आपको मौत से रोकती है, ठीक है भाई, छुरी तो हर एक के घर में मौजूद है, जरा गला काट लो खत्म बात, ठीक है, या गन भी मौजूद है, जरा अपने आप को शूट कर लो खत्म हो जाएगी, मौत तुम्हें मिल जाएगी। तो हम तो कोई भी ऐसा नहीं करता ना, आयशा सिद्दीका भी ऐसा नहीं करती और सिद्दीका अकबर भी ऐसा नहीं करते और कोई भी ऐसा नहीं करता, ठीक है, तो कोई यानी मौत की तरफ जाना नहीं चाहता, तो उसकी यानी ये फिर ये हदीस समझ में नहीं आए, ठीक है। देखिए नबी अलैहिस्सलाम बात फरमा रहे हैं और सहाबी पूछ रहे हैं कि बात समझ में नहीं आई, ठीक है, तो जब सहाबी की बात समझ में नहीं आई नबी अलैहिस्सलाम के वहां मौजूद होने के बावजूद, तो हम समझते हैं कि जी ऐसी किताब से पढ़ करके हमें हदीसें समझ में आ जाएंगी, ठीक है, तो ऐसा नहीं होता। तो वो भी पूछ लिया करते थे और हमारा भी ये काम है कि हमें भी उलमाए कराम से अपने पूछना होता है। तो आप सुन फरमाए कि ये बात नहीं है, हकीकत यह है कि मोमिन को मौत के वक्त फरिश्तों के जरिए अल्लाह की रजा और जन्नत की बशारत दे दी जाती है, जिसको सुनकर उसको मौत ज्यादा महबूब हो जाती है, ठीक है। तो इसके काफी तफसील है, मेरे ख्याल में अगली क्लास के अंदर इसको रखते हैं, तो बस इसको पढ़ लेते हैं फिलहाल, कि इसी तरह काफिर को मौत के वक्त अजाब और सजा सामने कर दी जाती है, इसलिए उसको उस वक्त मौत से बढ़कर कोई चीज बुरी और मकरूह मालूम नहीं होती है। खुलासा यह है कि मौत की मोहब्बत या कराहियत इस वक्त की मोतबर नहीं, बल्कि नजाए रूह के वक्त जो मरने और अल्लाह से मिलने पर राजी है, अल्लाह भी उससे राजी, यही मफहूम है राजियतम मर्जिया का, ठीक है। अब जाहिर इसमें सवाल आते हैं कि जी सहाबा कराम की तो ऐसी ऐसी मिसालें हैं कि जी दुनिया के अंदर ही वो यानी शहादत की दुआएं करते थे और शहादत के लिए जो है निकला करते थे अपने घर से, और आखिरत जो है वो उनके यहाँ ज्यादा महबूब थी और दुनिया की जिंदगी जो है वो कम महबूब थी, ठीक है, तो फिर वो सारी बातें क्या मतलब है उनका, और आयशा सिद्दीका तआला का ये कहना कि हम में से तो किसी को भी महबूब नहीं है, तो इसका क्या मतलब है, और नबी अलैहिस्सलाम का भी इस बात से एग्री करना कि हाँ वाकई किसी को महबूब नहीं होती है, बल्कि ये जो मामला है ये तो नजा के वक्त का मामला है, तो ये तीन मुख्तलिफ चीजें आ गई, ठीक है। नबी अलैहिस्सलाम भी फरमा रहे हैं, आयशा सिद्दीका की बात को के साथ एग्री कर रहे हैं, और साथ साथ जो है वो सहाबा कराम की वो अहवाल वो भी हमारे सामने है, तो फिर हाउ डू यू कोरिलेट एंड हाउ डू यू एक्सप्लेन ऑल ऑफ दीज थिंग्स, ठीक है। तो थोड़ा बहुत इंशाल्लाह नेक्स्ट क्लास के अंदर इसके बारे में बात कर लेंगे, यहाँ पर लेक्चर कम से कम खत्म। समीउल्लाह साहब ने कोई सवाल भेज दिए हैं तो वो देख लेते हैं कि रूह तो आलम अमर की चीज है, तो क्या रूह का अक्स भी आलम में अमर की चीज है? हाँ, इसका अक्स जी बिल्कुल ये नहीं है कि जी ये रूह जो है वो कोई आलम दुनिया वाली चीज हो गई, रूह का अक्स भी जो है वो आलम अमर ही की चीज है, जबी तो वो इतना फास्ट ट्रैवल करता है, आलम दुनिया की चीज को थोड़ी ऐसा फास्ट ट्रैवल कर सकती है, सुपरसोनिक हाइपरसोनिक, वो रूह की जो स्पीड है ना वो हाइपरसोनिक से भी बहुत ज्यादा है, ठीक है। तो ये सब आलम अमर ही का है, चाहे अक्स हो चाहे असल हो, आलम अमर जमानी और मकानी नहीं होता, तो रूह का अक्स जिस्म में निकल कर अपनी असल की तरफ जाने का क्या मतलब है? आलम अमर जमानी और मकानी नहीं होता, ये या तो ये कि मैं आपसे पूछूं कि जी आपने ये कहाँ पढ़ा है, ठीक है, कि जी आलम अमर की कोई भी चीज़ जमानी और मकानी नहीं होती है, तो ठीक है, तो इसकी कुछ आपको मुझे लगता है गलत समझ लग गई है, या ये कि कुछ फर्दर एक्सप्लेनेशन की जरूरत है इसके अंदर। ठीक है, तो आलम अमर की चीजें जो हैं वो जमानी और मकानी नहीं होती, ये कहाँ पड़ी है, इसका क्या कॉन्टेक्स्ट था, ये जरा मुझे बता दें तो फिर मैं आपको ज्यादा बेहतर एक्सप्लेन कर सकूंगा, वरना मेरा जवाब फिलहाल तो यही होगा कि भाई फरिश्ते जो है वो आलम अमर के हैं ना, सारी की सारी मखलूक, तो फरिश्तों का एक जिस्म तो होता है। ठीक है, वो ऐसा तो नहीं होता कि फरिश्ते हर जगह हैं, ठीक है, जिस्म से इंडिपेंडेंट हैं। ठीक है, तो वो जिस्मानी यानी उनका एक मकान तो होता है ना, जहाँ जहाँ उनका हर फरिश्ते का अपना एक मकान है। ठीक है, उसी तरह अर्श जो है वो भी एक मकान ही तो है ना, कि उसके नीचे जो है वो इलियीन जो है वो एक और मकान है, जन्नत एक मकान है। ठीक है, तो जमानी मकानी तो होते हैं ना, मतलब रूह भी जो है वो जमानी तो है, इसलिए कि वो हर अजली तो नहीं है ना, रूह अबदी तो है लेकिन अजली तो नहीं है ना, तो किसी जमाने में रूह जो है वो अल्लाह ताला ने बनाई है ना, तो इस वजह से आपने कहाँ ये पढ़ा है, तो मैं आपको अलग से, हाँ ठीक है, इंशाल्लाह चलें क्लास खत्म करते हैं, जजाकुमुल्लाह खैर, अल्लाह आप लोगों को एक्स्ट्रा ज्यादा अता फरमाए, कि स्पेशली जो पाकिस्तानी है कि इलेक्शन फ्यूरर और फर्वर को छोड़ करके जो है वो आप क्लास में बैठे हैं। ठीक है, वरना माशाल्लाह इस वक्त तो बड़ी क्लोजली जो है वो लोग इलेक्शन को फॉलो कर रहे हैं, चाहे दुनिया में जहाँ पर भी हों इंटरनेट के जरिए से। ठीक है, तो हर चीज़ अल्लाह ताला के अकाउंट होती है, यकीनन अल्लाह ताला आपको उसके ऊपर बेहतरीन जजा भी अता फरमाएगा और अपने उलूम और मारिफ के अंदर से अच्छा हिस्सा भी अता फरमाएगा। आपका दावा अल्हम्दुलिल्लाह रब्बिल आलमीन, अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।